نحمده ونصلي على رسوله الكريم، أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب زدني علما، اللهم فقهنا في الدين، اللهم إنا نسألك علما نافعا وعملا متقبلا ورزقا طيبا. اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما. آمين يا رب العالمين. آج ہم انشاء اللہ تعالی سورۃ البقرہ آیت 83 سے کریں گے. بسم اللہ الرحمن الرحیم. پہلے لفظی ترجمہ و اور اذ کا میں نے آپ کو بتایا تھا ظرف ہے، یعنی زمانے کو بتاتا ہے کہ یاد کرو جب یہ ہوا تھا، تو اسی طرح یہ اذ کا لفظ ہے. اخذ، اخذ لینا، اخذ لیا، نا عین میں آ گیا تو ہم نے. میثاق، میثاق، میثاق کس کو کہتے ہیں؟ جیسے ہم بولتے ہیں وسوخ سے، کہ ہم کہتے ہیں یہ بات بڑے وسوخ سے ہم نے کی، یعنی پکی بات ہے. تو میثاق، جیسے میثاق مدینہ بھی آپ نے لفظ سنا ہوگا، تو پکا عہد، کانٹریکٹ اس کو جیسے بولتے ہیں. بنی اسرائیل، اس سے بنی اسرائیل سے. لا تعبدون، نہیں، تعبدون، تا شروع میں آ گیا، تم عبادت کرو گے. الا اللہ، الا مگر اللہ، اللہ کی، جیسے ہم لا الہ الا اللہ کہتے ہیں نا، وہی ہے. و اور بالوالدین، بی ساتھ، والدین، والدین کے، احسان، احسان یعنی احسان کرو گے. احسان کیا ہوتا ہے؟ کس سے نکلا؟ حسن سے. حسین، حسن، خوبصورت چیز کو کہتے ہیں حسن. حسین، احسن، یہ سب اسی سے، اسی روٹ سے نکلے. تو احسان کا معنی کیا ہوتا ہے؟ خوبصورت رویہ. اور حق سے بڑھ کے اصل میں دینے کو احسان کہتے ہیں. ایک ہوتا ہے عدل اور ایک ہوتا ہے احسان، دونوں میں یہ فرق ہے. عدل یعنی پورا پورا بدلہ دینا، اور احسان جتنا دوسرے کو دینا تھا آپ نے، جتنا اس کا حق تھا، اس سے بھی آپ نے زیادہ دے دیا. وہ اور وی والے، وی دا دو، یہ سارے پڑھیں گے آپ، زال الف، زال واؤ اور زال زیر یا، یہ ایک ہی لفظ ہے اصل میں. یہ جو گرامر سمجھتے ہیں، یہ وی جو ہے جری حالت ہے، زو رفعی ہے، زا نصبی ہے، لیکن ہے ایک ہی اس کا معنی. جب بھی آپ دیکھیں گے تو ایک ہی معنی لکھنا ہے، والے، ٹھیک ہے. القربا، قربا قریب، قریب سے، قرب سے نا، قرب والے یعنی قریب کون ہوتے ہیں؟ رشتے دار. تو آپ اس کی مراد لکھ دیں گے رشتے دار. وہ اور الیتامہ، یتیموں، یتیم کون ہوتا ہے؟ جو باپ کی شفقت سے محروم ہو جائے. والمساکین، اور مسکینوں، یعنی یہ سارا پیچھے کا ان کے ساتھ آ رہا ہے، کے ساتھ بھی احسان کرنا. مسکین کون ہے؟ سین کا افنون سے ہے یہ. سکنا، سکونت، یعنی جو ایک جگہ ٹھہر جائے نا، سکونت اختیار کرنا. تو اصل میں ایک بندہ جو ٹھہر جائے کسی وجہ سے، کسی مالی کمی کی وجہ سے، مالی پریشانی کی وجہ سے، یا مینٹل کسی ریزن کی وجہ سے، مینٹلی وہ اتنا کیپیبل نہیں ہے، یا فزیکلی اس کے اندر کوئی ایسی کوئی ہینڈی کیپ ہے، یا کوئی ایسی اس کے اندر پرابلم ہے کہ وہ بھاگ دوڑ نہیں کر سکتا، اپنی کمائی نہیں کر سکتا. اب دیکھ لیں، فزیکلی ہو گیا یا مینٹلی ہو گیا، یا ویسے ہی وہ ایموشنلی اتنا ایسا اس کی حالت ہو گئی ہے، کم ہمتی کی، کہ وہ ایک جگہ ٹھہر گیا. ٹھہرنے سے مطلب ہی کیا ہے؟ یعنی مطلب مراد یہ ہے کہ یعنی وہ بھاگ دوڑ نہیں کر سکتا، کمانے سے عاجز ہے، اور لوگوں کے آگے ہاتھ بھی نہ پھیلائے. تو اصل میں مسکین اور فقیر میں یہی فرق ہے. فقیر تو مانگ مانگ کے لے لیتا ہے نا کہیں سے، مسکین ایسا محتاج ہے، یعنی عام الفاظ میں آپ یہ سمجھے کہ جو غربت کے باوجود سوال نہ کرے. وقولو، اور کہو، یہ امر ہے. اچھا اب آپ پیچھے دیکھیں گے، والدین کیا ہے؟ والدین کوئی پرسن ہے نا، تو اسم ہو گیا. یہ قربا، یہ بھی اسم ہو گیا. یتامہ، یہ بھی اس طرح کسی کا نام کوئی ہو، کوئی پرسن ہے، کوئی شخص ہوگا، مسکین بھی کوئی ہوگا. وقولو، اور کہو، یہ کیا ہے؟ ایک کمانڈ دی جا رہی ہے نا، حکم دیا جا رہا ہے، تو کس کو کیا کہتے ہیں؟ فعل امر، یعنی امر، حکم دیا جا رہا ہے. ایک فعل ہے، یعنی اسم نہیں، فعل ہے، کچھ کرنے کو کہا جا رہا ہے. للناسی، میں نے آپ کو بتایا تھا قول کے بعد، کہنے کے بعد جب بھی لی آئے گا تو سے کا معنی آئے گا، یعنی لوگوں سے. حسنا، حسن سے پھر وہی بات آئی ہے احسان والی، یعنی خوبصورت. واقیمو، اور قائم کرو، الصلاۃ نماز کو، آتو اور ادا کرو، زکات زکات کو. یہ پہلے بھی گزر چکا ہے اس لیے ہم ایسے ہی اس کو لے لیں گے. تم پھر تولیتم، ولا کس کو کہتے ہیں؟ نام کے اوپر تشدید ہے، منہ موڑنا. تولیتم، منہ موڑ لیا تم، تم نے. الا مگر، قلیلا، قلیل بہت کم، من کم، من سے کم تم، تم میں سے. و اور انتم، تم معرضون، عین اور دوت سے، اعراض کرنے والے. اچھا معرضون کیا ہوگا؟ اعراض کرنے والے کوئی لوگ ہوں گے یا پھر کوئی کام ہے؟ یہ کوئی لوگ ہے نا، تو اسم ہوا یہ. وہ لوگ کچھ کام کر رہے ہیں لیکن ہیں تو وہ لوگ ہی، تو یہ فعل نہیں، اسم ہے. و اور اذ، جب، پھر وہ دوبارہ لفظ آیا، اخذنا، پھر وہی لفظ ہے، لیا ہم نے، میثاق، میثاق، عہد، پکا عہد، کم، تم سے. لا نہیں، تسویکونا، یہ لفظ بھی ہم پہلے پڑھ چکے ہیں، سین فا کیف سے، صفاقی، میں نے آپ کو بتایا تھا صفاق، تو اسی سے یہ بہانے کا معنی آتا ہے، خون بہانے کا. آگے دماغ بھی آ گیا، لیکن تم بہاؤ گے اور یہ کیا ہو گیا، یہ کوئی کام ہے نا، تو یہ فیل ہو گیا. دماء، دم سے، خون، دم کی جمع، اور یہ ایسے ہی ہم پیچھے پڑھ چکے ہیں. کم، تمہارے، یعنی اپنے جو تمہارے. ولا اور نہ، تخرجونا، تم نکالو گے. اور یہ کیا، تخرجونا، نکالنا کیا ہے؟ فیل ہے، اخراج سے نا. انفسکم، نفسوں کو، کم، تمہارے، یعنی اپنے نفسوں کو. جیسے ہم کہتے ہیں نا، تم تمہارا بیگ لے لو، ایسے تو نہیں کہیں گے. تمہاری کوئی چیز ہے تو اس کو کیا کہیں گے؟ تم اپنی چیز لے لو. تو یہی یہاں پہ ہے نا، تم تمہارے نفسوں کو، یہ نہیں، تم اپنے نفسوں کو. ٹھیک ہے، انفسکم، نفسوں کو اپنے، یعنی اپنی جانوں کو. من سے، دیار، دیار، دار کی جمع، دار کہتے ہیں گھر کو، جیسے دار الاخرہ، آخرت کا گھر، تو دیار اسی کی جمع ہے، گھروں کو، گھروں سے. تم اپنے. تم پھر اقرار، تم اقرار کیا، تم نے اقرار کرنا کیا ہے؟ پہلے کے اسم ہے، کوئی کام کرنا ہو نا، اقرار کیا تو فیل ہوگا. وہ اور انتم، تم تشہدون، تم شہادت دیتے ہو، تم گواہی دیتے ہو. تا سے تم کا پتہ چل گیا. اچھا جب بھی ایسے ہوں گے نا، تا شروع میں آ رہی، یا آ رہی ہے، نون آ رہا ہے، میں نے آپ کو پہلے ہی بتایا ہے، تم کا مانا، وہ کا مانا، ہم کا مانا، تو اس کے بعد لازمی یہ اس کا مطلب ہے کہ فیل ہی ہے. ٹھیک ہے، ثم پھر انتم، تم، ہا اولائی، ٹھیک ہے، اسم اشارہ ہے، یعنی اشارہ کرنے کے لیے، وہ لوگ، جیسے ہادا ہوتا ہے تو ہا اولائی اسی کی جمع ہے. تقتلونا، تم قتل کر دیتے ہو، انفسکم، نفسوں کو اپنی. وتخرجونا، اور تم نکال دیتے ہو، فریقاً، ایک فریق کو، ایک گروہ کو، منکم، تم میں سے، من سے، دیار، دیار جیسے دیار غیر ہوتا ہے، دیار غیر میں چلا گیا، یعنی کسی اور جگہ پہ، کسی فورن کنٹری میں جب جاتے ہیں تو کہتے ہیں دیار غیر، غیر جگہ نا، دار ہی کے ساتھ سمجھ لیں اس کو، تو گھروں کو، ہم، ان کے. تظاہرون، تظاہرون، دوئے ہا روا سے، ظہر پیٹ کو کہتے ہیں، اور پشت، تو تظاہرون، تم پشت پناہی کرتے ہیں. لیکن اگر اس کے بعد اعلیٰ آ جائے، جیسے یہاں پہ آ رہا ہے اعلیٰ آگے، تو معنی اپوزٹ ہو جائے، بجائے پشت پناہی کرنے کے، سپورٹ کرنے کے کسی کو، क्या हो जाएगा, उसके ऊपर चढ़ाई करते हो, एडवांस करते हो अगेंस्ट देम, ठीक है, अलैहिम ऊपर उनके। तो याद रखिएगा आगे अला अगर आ गया तो यानी उनके खिलाफ जत्थाबंदी, उल्टा उल्टा हो गया ना मीनिंग, सपोर्ट की बजाय उनके खिलाफ ही खड़े हो जाना। जैसे शहादत के बाद भी अगर अला आता है तो क्या होता है, खिलाफ गवाही देना, बिल इत्मी साथ इस्म के गुनाह के, वल उदवान और उदवान के, अदावत से दुश्मनी से ज्यादती, व इन और अगर, या तू वो आ जाए, उम तुम्हारे पास, उसारा उसारा असीर से, असीर की जमा असरा और उसकी जमा उसारा, ये जमा की भी जमा हो गई, कैदी, तुफादू तुम फिदिया देते, फिदिया का तो पता है ना रैंसम, किसी की जान छुड़ाने के लिए कुछ रकम अदा करना ताकि उसको छुड़ा लिया जाए, तुफादू तुम फिदिया देते हो, हम उनसे तुम फिदिया लेते हो उनसे, वह हालांकि यहाँ पे वह का माना हालांकि हुआ वो मुहर्रम हराम किया गया, मुहर्रम महीना भी होता ना, उन्हें हराम करता महीना, हुरमत वाले महीने में से अलैकुम आला ऊपर तुम तुम्हारे, एक खराज निकालना हम उनका। आ क्या आ, पहले हम बहुत दफा पढ़ चुके हैं, कलमा इस्तफहाम है, पूछने के लिए, डेरोगेशन के लिए होता है, आ क्या, फा फिर तो मीनूना तुम ईमान लाते हो, तुम मानते हो, ये भी क्या हो गया फेल, बी साथ बादी बाज, वो जो उर्दू में बाज है वही ये अरबी वाला, अल किताबी किताब की, वह और तकफुरूना तुम कुफर करते हो, इनकार करते हो, बी बाज साथ बाज, समा तो नहीं, यहाँ पे मां का माना नहीं कहा गया, आगे ला आ रहा है, तो नहीं जजाऊ जजा होगी, मन जो कोई यफ़अलू करता है जाले का ये, मिनकुम तुम में से, इल्ला मगर, खिज़्युन खिज़ रुस्वाई जिल्लत, फी में अल हयात दुनिया दुनिया की जिंदगी, और यौम अल क़यामत और क़यामत के दिन, युरद्दूना रद्द से रौ दाल दाल रद्दा ये, यरुद्दू रद्दन, ग्रामर वालों को ये बात समझ आएगी, युरद्दूना मजहूल है यानी वो लौटाए जाएंगे, रद्द करना होता है ना रिजेक्ट कर देना, जो रिजेक्ट कर दी जाती है वो क्या चीज होती है, पलटा दी जाती है ना, लौटा दी जाती है, आपने रिजेक्ट कर दिया किसी का तोहफा, आपने रिजेक्ट कर दी किसी की एप्लीकेशन, उसको लौटा दिया, युरद्दूना यानी वो लौटाए जाएंगे, इला तरफ अशद्दी शदीद तरीन, अल आजाब आजाब के, अशद है ना शदीद से, दाल दो दफा आया ना, वमा और नहीं अल्लाह अल्लाह ताला भी गाफिल गाफिल, अम्मा अन प्लस मा अन से मा जो उससे जो तामलून तुम अमल करते हो, उलाई का यही लोग, अल्लदीना वो हैं, इश्तरो जिन्होंने खरीद ली, इश्तरा है ना खरीदो फरो, चले अब तफसील में इसको देखेंगे, अलहयात दुनिया दुनिया की जिंदगी, बी बदले, बी बदले के मानों में भी आता है ना बदले, अल आखिरा की आखिरत के, फला तो नहीं जो खफ्फा तखफीफ करना, खफ्फा से तखफीफ करना हल्का करना, हल्का किया जाएगा, अन हुम उनसे, अल आदाब आदाब, वला और ना हुम वो, यों सारून नसर से मदद किए जाएंगे, मजहूल पैसिव टेंस का बात है, याद रखिएगा जब आप देखें कि शुरू में पेश आ रही है और वाउनून को निकाल दीजिए तो जमा कर, वाउनून को छोड़ दें, और सेकेंड लास्ट लेटर पे जबर आ रही है तो इसका मतलब मजहूल है, ये पैसिव टेंस है, किए जाएंगे दिए जाएंगे किए जाएंगे, इस तरह का माना आएगा, यानी वो खुद नहीं करेंगे, ले जाए जाएंगे डाले जाएंगे निकाले जाएंगे, इस तरह से होगा, यानी कोई फाइल का नहीं पता चल रहा कौन करने वाला है, लेकिन इनका पता चलता है कि इनके साथ ये किया जाएगा, ये खुद नहीं करेंगे, तो यौ सरून वो मदद किए जाएंगे, ठीक है, अल्हम्दुलिल्लाह। तफसीर देखते हैं आयत नंबर 83 से, ये रुकू इस लिहाज से बहुत ही ज्यादा अहम है कि इस रुकू में उस मीसाक का जिक्र है जो मीसाक बनी इसराइल से लिया गया था, हम पहले पढ़ चुके हैं کہ ان کے اوپر طور کو کھڑا کر دیا گیا تھا، طور پہاڑ کو معلق کر دیا گیا تھا، اور ان سے کہا گیا تھا کہ لیتے ہو کہ نہیں، عہد لیتے ہو کہ نہیں. آیت نمبر 63 میں ہم یہ دیکھ چکے ہیں. وہ میثاق کیا تھا؟ کیا وہ بیسکس تھی جس کا عہد بنی اسرائیل سے لیا گیا؟ تو یہاں سے بنی اسرائیل کی تاریخ کا ایک اور رخ ہم دیکھیں گے. یہاں ان کا صرف قصہ نہیں سنایا گیا بلکہ عبرت ہے عقل والوں کے لیے، اور جہاں ان کو بہت سارے اور احکامات بھی دیے گئے تھے، مگر کچھ اہم ترین چیزوں کا ذکر یہاں پہ آیا ہے، وہ جن کو ہم عام زبان میں کہتے ہیں 10 کمانڈمنٹس، جو موسیٰ علیہ السلام کو دی گئی تھی جب وہ طور پہ گئے تھے. تو تختیوں کے اوپر 10 احکامات دیے گئے تھے نا. انشاءاللہ تعالی ہم ان کی ڈیٹیل تو پڑھیں گے سورہ بنی اسرائیل میں آگے جا کے. یہاں پہ مختصرا ان کا ذکر چند آیات کے اندر کیا گیا ہے. تو یہ شریعت کے احکامات ان کو ملے تھے اور یہی ہمارے لیے بھی. مگر آپ دیکھیں گے کہ اللہ تعالیٰ نے اس میں شکایت کی ہے کہ وہ بھی پھر گئے، اور آج ہمارا کیا حال ہے؟ ان سے جو مطالبہ کیا تھا انہوں نے پورا نہیں کیا، حالانکہ یہ بیسک تعلیمات، بیسک. اور آج بھی یہی حالات ہیں کہ ہم سے جو مطالبہ کیا گیا ہے ہم بھی، کیونکہ لیکن دین کی جو بیسکس ہے نا، چاہے وہ یہودیت میں ہو، نصرانیت میں ہو، جو اللہ کی طرف سے ادیان آئے ہیں، ان کی بیسکس تو سیم ہی ہیں. اور ان میں سب سے پہلی کیا چیز ہے، وہ آپ وہی دیکھیں گے جو ہمارا کلمہ ہے، وہی وہ پہلی چیز ہے جو ان کو بھی دی گئی، تو کوئی فرق نہیں ہے. ہاں بعد میں جو کئی چیزیں ہیں، جو برانچز ہیں، کوئی آگے اور شریعت کے احکامات ہیں، ان میں تو ٹھیک ہے تبدیلی آئی، لیکن بیسک چیزیں وہی رہیں. اور آپ کتنی زیادہ سملیرٹی دیکھیں گے ان احکامات میں جو ہمیں دیے گئے ہیں ان میں. اسی وجہ سے ہمیں یہ بات یہاں پہ بتائی گئی، کیا ان سے عہد لیا گیا. وَإِذْ أَخَذْنَا مِيثَاقَ بَنِي إِسْرَائِيلَ، اور جب عہد لیا گیا بنی اسرائیل سے. یہ ایسا عہد ہے جو ہر معاشرے کی، اگر آپ نے چاہتے ہیں کہ اس میں اصلاح ہو، بہتری آئے، تو یہ عہد وہ باتیں، وہ پوائنٹس آپ کو بتاتا ہے کہ ان پہ عمل کرنا ضروری ہے کسی بھی سوسائٹی کے لیے. اور اللہ تعالیٰ نے کس طرح سے یہ عہد لیا تھا بنی اسرائیل سے، کیسے لیا تھا؟ لیا ہم نے کہا گیا نا، کس نے لیا؟ اللہ تعالیٰ نے. کس طرح لیا؟ پیغمبروں کے ذریعے. یہ ان سے وعدہ لیا گیا، سمجھ لیں. کیا؟ لا تعبدون الا اللہ، کہ تم نہیں عبادت کرو گے مگر اللہ کی. یہاں پہ یہ نہیں کہا گیا، پہلے امر نہیں آیا کہ نہ عبادت کرو، تعبدون آیا، تم عبادت کرو گے. یعنی کیا اس کا معنی؟ فیوچر میں آیا نا. یہ ایسے ہی ہے جیسے آپ کوئی بات کریں نہیں کرو، اور دوسرا آپ کہیں تم یہ نہیں کرو گے، تو کس میں زیادہ زور ہے؟ نہیں کرو گے تم، اس میں زیادہ زور ہے نا. تو تم نہیں کرو یہ بھی ایک حکم ہے، لیکن نہیں کرو گے تم یہ، اس میں تاکید زیادہ ہے، زور زیادہ ہے، سختی زیادہ ہے، شدت زیادہ ہے. تو پہلا ہی حکم کہ تم نہیں عبادت کرو گے کسی اور کی سوائے اللہ کے. کیوں؟ اس لیے کہ انسان کے پر سب سے بڑا حق ہی اللہ کا. تو ان کو بھی توحید کا حکم سب سے پہلا حکم ہے. تو سب سے پہلا حق دیکھیں خالق کا ہے، جس نے ہمیں پیدا کیا، وہ حق رکھتا ہے کہ انسان اس ہی کی عبادت کرے. اور عبادت میں کیا ہم نے پہلے پڑھ چکے ہیں، عبادت، غلامی، اور جو بھی جتنے بھی عبادت کے ریچولز ہیں وہ سب اس میں آ جاتے ہیں. اس کے ساتھ یعنی کسی اور کو شریک نہ ٹھہرائے، کسی اور کو ساجے دار نہ ٹھہرائے، حصے دار نہ ٹھہرائے، پارٹنر نہ ٹھہرائے. لوگ کہتے ہیں ہم تو اللہ کے آگے بھی مانگتے ہیں، لیکن یہ قبر والوں سے بھی ہم مانگ لیتے ہیں، ان کے آگے بھی ہماری دعا. تو یہ نہیں ہو سکتا. Okay, la ta'buduna illa Allah, सिवाय अल्लाह के किसी की इबादत है ही नहीं। आप ये नहीं कह सकते कि इसको भी किया शामिल और साथ अल्लाह ताला को भी इबादत कर ली। इबादत में दुआ भी आती है, तो इबादत का एक जुज एक पार्ट दुआ भी है, तो यानी दुआ भी किसी और से नहीं मांग सकते। इसी तरह किसी और के नाम की न्याज देना, कुर्बानी करना किसी और के नाम की, कि अल्लाह के नाम की भी करते हैं हम कुर्बानी, मगर फलाने के नाम की भी न्याज देते हैं, फलाने के नाम की भी कुर्बानी करते हैं। यही तो शिर्क है, यही शिर्क है। हम अल्लाह से भी उम्मीद बांधते हैं, दूसरे और लोगों से भी उम्मीदें बांधते हैं, ताकतवर लोगों से उम्मीदें बांधते हैं, ताकतवर मुल्कों से बांधते हैं, ताकतवर कंपनीज जो बड़ी बड़ी हैं उनसे उम्मीद बांधते हैं, या कोई बड़े ओहदे पे है उससे उम्मीद बांधते हैं। तो ये भी शिर्क है। उम्मीद भी सिर्फ अल्लाह से, भरोसा भी सिर्फ अल्लाह पे, तवक्कल भी सिर्फ उस पे। बुतों से तुझको उम्मीद है, खुदा से ना उम्मीदी, मुझे बता तो सही और काफी ही क्या है, और क्या है कुफर भी। यही तो है कि अल्लाह के साथ औरों से भी उम्मीदें बांध दी, उनसे उम्मीद बांधे। और आज का सबसे बड़ा जो शिर्क है, जो जिसकी इबादत की जाती है, वो कोई बुत नहीं है। यूनिवर्सल एक ऐसा बुत है, पत्थर का नहीं है, वो सभी उसकी इबादत में लग गए, चाहे कोई यहूदी है, ईसाई है, हिंदू है, और कोई भी है, मुसलमान है, उस बुद्ध की सारी इबादत करते। और वो बुद्ध क्या है? वो इंसान का नफ्स है। नफ्स, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, बदतरीन माबूद जिसकी पूजा की जाती है वो इंसान का नफ्स है। कि इंसान अपने नफ्स की ही पूजा शुरू कर दे, यानी अपने आप की, अपना ही गुलाम बन जाए, अपनी ख्वाहिश के आगे हथियार डाल। मैं अपनी बात को नो नहीं कर सकती, जो मेरा दिल चाहता है बस वही करूंगी, जो मेरा दिल ना चाहे वो नहीं करूंगी, जो मेरी मर्जी होगी वो ऐसा करूंगी, जो मेरी मर्जी ना होगी तो वो वैसा नहीं करूंगी। तो बताएं तो सही, फिर और काफी क्या है? जब आपने अपने दिल की पूजा करनी है, अपने नफ्स की, अपने आप की पूजा करनी है, तो फिर अल्लाह की पूजा करनी हो सकती है? तो सारे जहानों के रब ने ये हुक्म दिया, जिसने जिंदगी दी, अब जिसके पास लौट के जाना है, कि देखो याद रखना, किसी और की गुलामी नहीं करनी, किसी और की गुलामी नहीं करनी सिवाय अल्लाह। गुलामी का हक, उसको पूजने का हक सिर्फ सिर्फ इंसान को, किसको पूज सकता है? अल्लाह। आप देखें आज तो ये हालात हैं कि शेर व शायरी में भी बाकायदा ऐसे अल्फाज इस्तेमाल किए जाते हैं कि मैं तेरी पूजा करता हूं, मैं तेरी इबादत करता हूं, यानी अपने जिससे भी मोहब्बत होती है, महबूब होता है, उसके लिए ये कई गाने इस तरह के सुनने में आए हैं कि जिनके अंदर बाकायदा पूजा का लफ्ज इस्तेमाल किया जाता है। और हमारे मुसलमान भी बड़ी लय लय के साथ गाते हैं और बहुत खुशी से करते हैं, जबकि हमारा तो पहली बात ही यही है, हमारे दीन की बेस ही यही है कि इबादत और किसी की करनी ही नहीं सिवाय अल्लाह। इबादत में इताअत भी है, इबादत में सजदा भी है, इबादत में रुकू भी है, इबादत में नमाज भी है, इबादत में कुर्बानी भी है, इबादत में नजर व न्याज भी है, इबादत के अंदर दुआ भी है। सब इबादत के ही कॉम्पोनेंट्स हैं, जज्वियात है, क्या इसी के अंदर आते हैं, किसी और के लिए नहीं हो सकते। उसके बाद इंसानों में पहला हक मेरे रब का जिसने पैदा किया, उसके बाद इंसानों में सबसे पहला हक किसका? वो जो आपके लिए सबब बने इस दुनिया में लाने का, आप दुनिया में उनके जरिए से आए, यानी जरिया बने, थ्रू उनके आप दुनिया में आपका वजूद आया। अल्लाह ने तो पैदा किया मगर उनको सबब बनाया। तो वो है ना कि जो इंसानों का शुक्र अदा नहीं कर सकता, अल्लाह ताला का भी शुक्रिया अदा नहीं कर सकता। तो इंसानों में सबसे पहला हक वालिदैन का है। तो वबिल वालिदैन एहसाना, वालिदैन के साथ एहसान करो। एहसान, एहसान मैंने आपको जैसे बताया, एहसान क्या चीज होती है? हदल नहीं, बराबरी नहीं, इन्होंने मेरे साथ ऐसा किया मैं भी इनके साथ ऐसा करूंगी, ये हमें अच्छा करते थे बचपन में तो हम भी आज इनके साथ अच्छा करें, नहीं इन्होंने तो हमारी कोई केयर ही नहीं की, मुझे याद है बचपन में तो ऐसा करते थे, ये करते थे, वो करते थे। वो तो आपने बदला थोड़ी देना है
उन्होंने मेरे साथ ये नहीं किया, देखो कहाँ पे उठा के मेरी शादी कर दी, इन्होंने मेरे साथ ये जुल्म किया, बचपन में हमें कहीं घुमाते नहीं थे, बचपन में खिलौने नहीं लेके देते थे, बचपन में ईट आउट नहीं कराते थे, तो अब हमने भी नहीं करना इनके साथ कोई अभलाई। नहीं, वालदेन के साथ एहसान का हुक्म। एहसान क्या होता है? यानी हक से भी ज्यादा बढ़ के देना, यानी बेहतरीन सलूक, बेहतरीन मामला, यानी सबसे अच्छा, बी द बेस्ट। ये समझ लें, बी द बेस्ट। कैसे बेस्ट होंगे? यानी जिस किस्म की भी उनको आपसे एक्सपेक्टेशन है या जो वो आपसे चाहते हैं, चाहे कोई माली मदद है, चाहे अच्छी बात करना है, चाहे कोई भी और चीज, जो जो ऐसा वो आपसे चाहते हैं, उसी तरह आप उनके साथ खूबसूरत मामला करें। खूबसूरती है ना, हुसन से है ना एहसान, उनको खुश कर दें। एक तरह से ये बात कहने की है कि खुश कर दे, उनका दिल राजी कर ले, दिल जीत रहे उनका, वालिदैन का। तो ये है हक से बढ़ के देना, ये है एहसान। अब इसके अंदर चाहे वो खिदमत से खुश होते हैं, चाहे वो आपकी दीन को पढ़ने से खुश होते हैं, चाहे वो आपके पैसे अगर आप उनको देते हैं तो फिर तोहफे देते हैं उससे खुश होते हैं, जिस तरीके से भी खुश होते हैं, उनको पूछने से खुश होते हैं, उनको कॉल करें उससे खुश होते हैं, इस तरह से भी खुश होते हैं, उनको बस खुश करना, उनका दिल जीतना। आप सल्लल्लाहु अलैहि वसल्लम से पूछा गया कि एक सहाबी ने पूछा, मेरे सबसे अच्छे बेस्ट बिहेवियर का हकदार कौन है? कौन होगा आपके बेस्ट बिहेवियर का हकदार? फ्रेंड्स होंगे मेरे ख्याल में ना, उनके साथ बहुत मजा आता है। फ्रेंड्स और कौन, और लोग जिनके साथ हमारी बड़ी बनती है, अच्छी बनती है वो, या लोग जो बाहर के लोग हैं, तो ना फिर वो कहेंगे क्या कि हमारा तो अखलाक ही अच्छा नहीं है। तो घर वाले इनके साथ तो जैसे मर्जी रहो, ये तो अपने ही है ना, कोई बात नहीं। सबसे ज्यादा मेरे बेस्ट बिहेवियर का हकदार कौन है? फ्रेंड्स नहीं, फरमाया तुम्हारी माँ। उसने पूछा फिर कौन? फरमाया तुम्हारी माँ। उस शख्स ने पूछा फिर और कौन? उसके बाद कौन? फरमाया तुम्हारी माँ। यानी प्रायोरिटी सबसे पहले किसको दी गई? माँ को। उसके बाद किसका दर्जा आता है? फरमाया अभी भी नहीं कि फ्रेंड, तुम्हारा बाप के बाद बाप का। और बुखारी की हदीस है 5975 पे, कि लंबी हदीस है, उसके अंदर एक बात है कि अल्लाह ताला ने तुम पे माओं की नाफरमानी को हराम कर दी, और उनसे नाहक मुतालबात करना भी हराम कर दिया, कि बेजा आप मुतालबे उनसे करते रहे। कभी आप उनसे कह रहे हैं कि भाई मुझे ये इतने पैसे दें, ये करें वो करें मेरे लिए, ना हक मुतालबात भी करना हराम कर दिया। इसी तरह आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, वो दोनों यानी वालदेन तेरी जन्नत है और तेरी जहन्नम, दोनों ही तेरी जन्नत है और तेरी जहन्नम, यानी चाहे तो इनको राजी करके जन्नत में चले जाओ, जहां इनको नाराज करके जहन्नम में चले जाओ। एक और हदीस में आता है, सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, रब की रजा वालिद की रजा में, रब की नाराजगी वालिद की नाराजगी में। खुद सोच, वालिद राजी है तो अल्लाह राजी है, वालिद नाराज है तो रब नाराज है। तो उन्होंने भी इन चीजों को छोड़ा, और आज हमारी भी यही हालात है। आप सल्लल्लाहु अलैहि वसल्लम ने तो इसकी पेशीन गोई भी कर दी है, कि मतलब जो कयामत की निशानियों में से एक निशानी है कि लौंडी अपने आका को जन्म देगी, यानी ऐसी औलादे होंगी कि जो माँ को ऐसे ट्रीट करेंगी जैसे उनकी नौकर, लौंडी है उनकी। और आज वो वक्त आ गया। फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने आखिरी वक्त की निशानियों में ये भी फरमाया कि दोस्त को देखकर तो बाहें फैला देंगे और बाप को देख के रास्ता बदल देंगे। हालांकि माँ बाप की नाफरमानी की सजा ऐसी है कि वो मरने से पहले भी इंसान को भुगतनी पड़ती। दूसरे गुनाहों की सजा तो आखरत में है ना, लेकिन ये ऐसी सजा है जो दुनिया में भी इंसान को भुगतनी पड़ेगी। बल्कि एक हदीस में आता है, ये हदीस है तिब्रानी की, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अल्लाह ताला 7 आसमान के ऊपर से लानत भेजता है, और उनमें से हर एक पर 3 बार लानत भेजता है, और हर एक को ऐसी लानत भेजता है जो उसको काफी। ये 3 लोगों पे अल्लाह ताला लानत भेजता है, तो जिस पे रब लानत भेज दे, सोचिए फिर उसका बंदे का हाल क्या है। पहला बंदा कौन कौन है? हर एक पे 3 3 दफा लानत भेज, पहला बंदा कौन? कौमे लूत का अमल करने, ये जो गे और लेस्बियंस आजकल ये चीजें चल गई होमोसेक्सुअल्स की, इसके ऊपर अल्लाह पाक ने 3 बार लानत भेजी है।
اللہ کی رحمت سے دور ہے، یہ ملعون ہے یہ. پھر نمبر ٹو، غیر اللہ کے لیے ذبح کرنے والا، غیر اللہ کے لیے ذبح کرنے والا، قربانی کرنے والا. اللہ کے نام پہ تو قربانی دی جاتی ہے اور یہ دوسروں کے ناموں کی قربانیاں دیتا ہے. تین بار اس پہ لعنت. اور تیسرا کون ہے؟ ماں باپ کی نافرمانی کرنے والا. اس کے اوپر تین بار آپ صلی اللہ علیہ وسلم نے لعنت دی، اللہ تعالیٰ نے لعنت دی آپ صلی اللہ علیہ وسلم نے فرمایا. اور ایک اور حدیث ہے طبرانی کی، ہے آپ صلی اللہ علیہ وسلم نے فرمایا 500 میل کی مسافت سے جنت کی خوشبو آئے گی، لیکن اپنے کام کا احسان جتانے والے کو، ماں باپ کے نافرمان کو اور عادی شرابی کو یہ خوشبو تک نصیب نہیں ہوگی. اللہ اکبر، اللہ رحم کرے. ہم تو ذرا سے کسی کے ساتھ اچھائی کر رہے تھے، فوراً چین نہیں آتا جب تک احسان نہ جتا لیں. یاد ہے تمہارے ساتھ ہم نے یہ کیا تھا؟ یاد ہے جب تم آئے تھے تمہارے پاس کچھ نہیں ہوتا تھا تو ہم نے ہی تمہاری ٹیک کیئر کی تھی. تمہیں یاد ہے جب تم لوگوں کے اوپر یہ حالات آئے تھے تو کون تھا جو تمہارے لیے کھڑا ہوا تھا؟ اللہ اکبر، تو ہم کتنا جلدی احسان جتاتے ہیں، اس کو تو جنت کی خوشبو بھی نہیں آئے گی. اللہ رحم فرمائے، اللہ ہمیں معاف کر دے کہ ہم نے کبھی بھی کسی کے اوپر احسان جتایا ہو، کوئی کسی کے ساتھ بھلائی کر کے، اور ماں باپ کا نافرمان جو ہے، جو ماں باپ کا نافرمان ہے اس کو بھی جنت کی کوئی خوشبو نہیں آئی، اور اسی طرح آدھی شرابی کو. اللہ تعالیٰ ہم سب کو معاف فرما دے کہ ہم نے والدین کے حقوق میں جو کوتاہیاں کی. اور اس کے بعد وزیر قربا اور قرابت دار، قرابت دار رشتے دار، اور اس کے اندر رحم کے رشتے جو آ جاتے ہیں وہ سب سے پہلے، یعنی جو بلڈ ٹائز ہیں، جو خون کے رشتے ہیں، اور ان میں قریب ترین دیکھیں ہم ماں باپ کے ساتھ تو ہے ہی، ان کا تو پہلے ذکر آ گیا. قرابت داروں کا ماں باپ کو الگ کر دیا گیا، حالانکہ وہ بھی رشتے بلڈ ٹائز ہیں نا، لیکن ان کا اتنا زیادہ وہ ہے درجہ کہ ان کا ذکر الگ کر کے دل قربا رشتے داروں اور یتیموں اور مسکینوں. کیا کیا ان کا آگے تو اور بات آ رہی ہے، وقول للناس حسنا، یعنی ان کے ساتھ بھی احسان کرو. پیچھے کی طرف جائیں نا، جیسے میں آپ کو کہوں کہ دیکھیں اپنے والدین کا خیال رکھیں، اور بہن بھائیوں کا بھی، اور غریبوں کا بھی، اور آپ اپنے ہمسایوں کا بھی. تو کیا مطلب ہے؟ یعنی ان سب کا خیال رکھیں نا، بات ایک دفعہ کہی تھی لیکن سب کے ساتھ ہی وہ اٹیچڈ ہے. تو وہ بل والدین احسانہ کے اندر آگے جا کے ودل قربا احسانہ اور بل یتامہ احسانہ اور بل مساکین احسان سب کے ساتھ آ جاتی ہے. ٹھیک ہے، تو سب کے ساتھ احسان احسان احسان. ذیل قربا کے ساتھ ہم کیا کرتے ہیں؟ عدل. ہم کیا کرتے ہیں؟ عدل، یعنی ہم کسی کام کا جو انہوں نے ہمارے ساتھ کیا ہے کیسے ہم رشتے داری نبھاتے ہیں، اس کا اس طرح ہی بدلہ دے دیتے ہیں. وہ ہمیں بلاتے ہیں ہم بھی ان کو بلا لیتے ہیں، وہ ہمیں سلام کرتے ہیں ہم بھی ان کو سلام کر دیتے ہیں، وہ ہمیں تحفہ دیتے ہیں ہم بھی ان کو تحفہ دیتے ہیں، وہ ہمیں دعوت پہ بلاتے ہیں ہم بھی ان کو دعوت پہ بلا لیتے ہیں. آپ صلی اللہ علیہ وسلم نے فرمایا، بخاری کی حدیث ہے، یہ صلہ رحمی نہیں ہے. سمجھے، یہ صلہ رحمی نہیں ہے. یہ کیا ہے؟ یہ بدلہ ہے. صلہ رحمی پھر کیا ہے؟ صلہ رحمی کرنے والا وہ ہے، آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ جب اس سے صلہ رحمی کا معاملہ نہ کیا جا رہا تب بھی وہ صلہ رحمی کرے، تب بھی وہ جوڑے، یعنی جب اس سے جوڑا نہیں جا رہا تب بھی وہ اللہ کے خوف سے جڑ کے رہے. سمجھائی، کوئی کچھ بھی کرے مگر ہم کس لیے جڑے؟ کہ اللہ کا ڈر، اللہ کا خوف. صلی اللہ علیہ وسلم نے فرمایا جو کوئی اللہ اور آخرت کے دن پہ ایمان رکھتا ہو نا، اس کو پتہ کیا کرنا چاہیے؟ اگر آپ کا ایمان ہے نا، تو پھر صلہ رحمی کریں. یعنی کیا مطلب ہے؟ رشتوں کو جوڑے. یہ بخاری اور مسلم کی روایت ہے. رشتے داری ٹوٹتی کیسے ہے؟ کیسے ٹوٹتی ہے؟ جب ہم احساس نہیں کرتے، جب ہم کنیکٹڈ نہیں رہتے، جب ہم ملاقات نہیں کرتے، جب ہم بدگمان ہو جاتے ہیں. بدگمانی سے بہت زیادہ رشتے داری ٹوٹ جاتی ہے، کیونکہ گمان غلط کیا نہیں اور رشتہ ٹوٹا نہیں. جب ہم رشتوں کی کیئر نہیں کرتے، جب ہم ان کی خوشی غمی میں شریک نہیں ہوتے، رشتے داریاں ٹوٹ جاتی ہیں. لیکن یاد رکھیے، رشتے داری جوڑنے سے جڑتی ہے، اس کے لیے یعنی ایفرٹ کرنی پڑتی ہے. ایفرٹ، ایفرٹ کے بغیر نہیں جڑے گی. اگر آپ ایفرٹ کریں گے تبھی جڑ کے آئے گی. تو اس کے لیے ایفرٹ کرنی پڑے گی ہمیں، کیونکہ ہم ہیں جو قرآن پڑھ رہے ہیں. رشتے دار ہو سکتا ہے قرآن نہیں پڑھ رہے،
हम पढ़ रहे हैं ना, तो उनसे तो एक्सपेक्ट नहीं करते।
हमें ये करना, यानी उनके साथ अच्छा मामला, अच्छा सलूक, जुबान के साथ भी अच्छा करना और भी जिस्म के साथ भी उसने सलूक करना, यानी आजी से पेश आए, जिस्म से भी आपके जाहिर होना चाहिए कि आप अच्छे तरीके से उनके साथ पेश आ रहे हैं, तकब्बुर ना करें उनके साथ। एहसान की एक ये भी शक्ल है कि उनके लिए दुआ किया करें, रिश्तेदारों के लिए भी, वालदेन के लिए भी। हाँ, जिनके वालदेन दुनिया में नहीं है वो कैसे उनके साथ एहसान करेंगे, वो भी उनके लिए दुआ करें और उनके जो प्यारे थे उनके साथ अच्छा करें, चाहे वो उनके रिश्तेदार थे, जैसे माँ है तो खाला, बाप है तो चचा ताया, तो भी इसी तरह माँ की तरफ से है तो खाला मामू, नानी नाना, दादी दादा, ये सब रिश्तेदारियां हैं ना। तो इनके साथ बना के रखनी है, बना के रखनी, और जितना किसी का करीबी रिश्ता है उतना ही उसका हक ज्यादा, ये याद रखिए। जितना करीबी रिश्ता है, यानी आप सोच लेना माँ बाप के बाद करीब तरीन रिश्ता किसका है, बहन भाइयों का, उसके बाद खाला मामू चचा पुप्पी इनका है। मतलब अगर दूसरी तरफ देखा जाए दादा दादी नाना नानी, वो तो पहले आ गए ना, उसके बाद चचा मामू पुप्पी खाला, ये सब रिश्ते आ गए, फिर आगे एक्सटेंडेड फैमिलीज आ गए, कजन आ गए। लेकिन जैसे जैसे रिश्ता दूर होता जाएगा हक कम होता जाएगा, जितना रिश्ता करीबी है उतना हक उसका ज्यादा है। और उसके बाद फिर देखिए आप ससुराली रिश्ते भी इस तरह से रिश्तेदारी में शामिल हो जाते हैं कि हस्बैंड की तरफ से वो भी रिश्ते बन जाते हैं। वल यतामा, और यतीमों को, मैंने बताया यतीम जिसके ऊपर बाप का साया नहीं है, और यतीम वो है जो महरूम है ना, जो महरूम है शफकत से, और मिस्कीन भी वो है जो महरूम है, माली तौर पे महरूम है। तो महरूमीन के लिए रब तआला ने फरमाया कि इनके साथ एहसान करो, उसने सलूक करो, यानी आप इनको समझ लें ऐसे के जैसे ये चलते फिरते बैंक है, ठीक है, चलते फिरते बैंक है, यानी इन पे अगर मैंने इन्वेस्ट किया तो आखरत इन्वेस्टमेंट बैंक में मैंने अपनी पैसे को जमा करा दिया, वहां पे जमा होने लगेगा, मल्टीप्लाई होने लगेगा। देखिए एक होता तर्स खा के किसी के साथ अच्छा मामला करना, तर्स खा के आप मामला तो कर लेते हैं लेकिन वो बहुत वक्ती तौर पे होता है, तो थोड़ी देर के लिए होता है। इसकी बजाय आप ये महसूस करें कि ये मेरी इन्वेस्टमेंट है, जब आपको इन्वेस्टमेंट का लालच होगा ना फिर आप हमेशा करेंगे, और ये मुझे अल्लाह की नजरों में मकाम दिला देगा, ये इस उम्मीद के साथ ये काम करें, ये एक बहुत बड़ा मोटिव है, ठीक है, ये मुझे जहन्नुम से निजात दिला सकता है, ये मुझे अल्लाह के यहाँ मकाम दिला सकता है। लेकिन देखें आप ये चीज भी आज खत्म हो गई, खराबतदारों का ये हाल हो गया कि हमें बार दफा अपने बहन भाइयों के बच्चों का नहीं इल्म होता कि उनके नाम क्या है, हमें बार दफा ये नहीं पता होता किसी के ऊपर गम खुशी क्या आया, कोई बीमार है क्या, किसी के हालात है। ये तो वो ही कर सकता है ना जो कनेक्टेड रहे, जब कनेक्टेड ही नहीं रहेंगे तो फिर ये कैसी सारी चीजें पता चलेंगी। तो जब आप रिश्तेदारों से दूर रहेंगे, जब आप किसी से बात नहीं करेंगे, जब आप किसी के साथ क्या अता पता नहीं लेंगे, तो आपको कहाँ ये मालूमात होंगी, कैसे एहसान कर सकेंगे। तो जब अगर आप एहसान करने का सोचते हैं तो उसके लिए जरूरी है कि उनके साथ वेल कनेक्टेड रहें। इसी तरह यतीमों मिस्कीनों को आपको कैसे पता चलेगा, जब आप अपनी कम्युनिटी में हालात का पता रखेंगे, कम्युनिटी में मिलें जुलेंगे। और अगर आप सिक्लूडेड रहते हैं, मैंने तो नहीं किसी से मिलती, और किसी से मिलने का फायदा क्या, लोगों से तकलीफ ही पहुंचती है, बेहतर है अपने तक ही इंसान रहे, कोई जरूरत ही नहीं है हमें कि हम किसी को मिलें जुलें या कहीं जाएं या हम किसी की खैर खैरियत मालूम करें या किसी को सलाम दुआ करें या हम मस्जिद जाएं या लोगों में घुले मिले। मस्जिद भी गए तो बस अपनी नमाज पढ़ी और मुंह ध्याने वापस आए, कोई जरूरत नहीं किसी से बात करने की। फिर मुझे बताएं आपको पता कैसे चलेगा। ये वही कर सकता है जो वेल कनेक्टेड है। तो लोगों के साथ मिलजुल के रहें, सिक्लूडेड मत रहें, क्या। और एक बहुत अहम बात यहाँ पे देखने की ये है, جیسے ہم دیکھتے ہیں یہ ان سے عہد لیا, ہم سے بھی عہد لیے گئے اس معاملے میں, مسکینوں کے ساتھ سلوک کرنا, یتیموں کے ساتھ سلوک کرنا, یتیم کی پرورش کرنے والے کے بارے میں آپ صلی اللہ علیہ وسلم نے فرمایا میں اور یتیم کی پرورش کرنے والا جنت میں اس طرح ہوں گے, اور آپ صلی اللہ علیہ وسلم نے یہ شہادت کی انگلی اور درمیانی انگلی اٹھا کے ساتھ ملا کے اشارہ فرمایا کہ جیسے یہ انگلیاں قریب قریب ہیں اس طرح ہم قریب ہوں گے.
تو آج کیا حالات ہیں, ہمارے گھروں میں بہت جگہ ہے لیکن کن کے لیے, جو ہمارے جیسے سٹیٹس رکھنے والے لوگ ہیں یا ہم سے اونچے سٹیٹس میں معاشرے میں, ان کے لیے بستر الگ ہیں, کراکری الگ ہے, ان کے لیے ہماری اسمائل الگ ہے, ہمارے لیے ہمارے بیہیویئرز الگ ہیں. مگر جو معاشرے کے محروم لوگ ہیں, خواہ وہ رشتے دار ہیں, خواہ انہی رشتہ رکھتے ہوں, مگر ان کے ساتھ ہماری نظریں بدل جاتی, کیوں کیا ہو جاتا, ان سے اچھا کیا تو بدلہ دینے والا تو کوئی نہیں, مسکین ہمیں کیا بدلہ دے گا, لہٰذا سے کیا کرنا اچھی بات. اور یہ یتیم, اس کو بدلہ دینے والا تو ویسے کچھ نہیں, تو بےچارے ویسے ہی خود ہی گرتے پڑتے پھرتے ہیں, خود ہی محتاج ہے, تو یہ ہمیں کیا دیں گے, تو لہٰذا ان کے ساتھ بھی کوئی ضرور کرنے کی ضرورت. تو آپ دیکھ لیں کہ جہاں پہ ہمیں کوئی بدلہ نہیں مل رہا ہوتا وہاں ہمیں بے پرواہ ہو جاتے ہیں, اس کو تو جیسا تیسا بھی دے دو کوئی کوئی بات نہیں, اس کو تو گزارا ہی کرو. یتیم کے سر پہ ہاتھ رکھ دے گا اللہ تعالیٰ اس یتیم کے بالوں کے برابر ہاتھ رکھنے والے کے گناہ جھاڑ دے گا. اور یہ چیزیں ہیں جو دل کی سختی کو دور کرتی ہیں, دل کی سختی کے بارے میں پڑھاتی ہوں, تو دل کی سختی کو دور کرنے کے لیے یہ ٹپ ہے کہ یتیم کے سر پہ ہاتھ اور مسکین کو کھانا کھلائیں. یہ ٹپ آپ صلی اللہ علیہ وسلم نے ہمیں دی, یہ دو کام کریں, کھانا کھلائیے مسکینوں کو, کھانا کھلائیے جتنا آپ کھانا کھلا سکتے, اور یتیم کے سر پہ ہاتھ, یعنی صرف اس کا ہاتھ رکھنے کا مطلب یہ نہیں ہے کہ اس کو سپانسر کر لیا, ان کی کیئر کرنا, ان کے لیے ان کے معاملات میں دلچسپی لینا, ان کی تربیت کی ذمہ داری لینا, اور سپانسر کرنا بھی باہر کیا, ان کو اس چیز کی بھی ضرورت ہے. اگر رشتے داروں میں کوئی نہیں ہے تو اس کی تو ڈبل ڈبل ریسپانسبلٹی ہے آپ کے اوپر, کیونکہ ایک تو اور ڈبل اجر ہے, ایک تو وہ یتیم, دوسری وہ آپ کا رشتے دار ہے, تو آپ کو دو اجر ملے گی, رشتے داری نبھانے کا بھی اور یتیم کی کفالت کا. اور اگر مسکین ہے آپ کے کوئی رشتے دار تو تب بھی آپ کو ڈبل اجر ملے گا, کیونکہ آپ باہر تو کسی مسکین کو دے دیتے ہیں پیسے, کوئی بات نہیں ہے, باہر بھی آپ چیریٹی کرتے ہیں, باہر بھی آپ کسی آرفن ایج میں یتیم خانے میں دے دیتے ہیں, لیکن جو رشتے دار مسکین اور یتیم ہے نا, ان کا آپ کو اجر زیادہ ہے, ان کا حق زیادہ ہے, دو حق ہیں ان کے, مسکین ہونے کی وجہ سے بھی اور اس کا رشتے دار ہونے کی وجہ سے. تو ان کا حق تو صرف وہی دے سکتا ہے, ان کے ساتھ احسان یاد رکھے صرف وہی کر سکتا ہے جو صرف اللہ سے بدلا چاہتا ہے. ان سے تو کچھ ملنا ہے نہیں, بلکہ بعض دفعہ رشتے دار مسکین ہیں یا یتیم ہیں, ان کی طرف سے آپ کو کوئی تکلیف دہ باتیں سننی پڑ جاتی ہیں, آپ کو کچھ کوئی پرابلمس فیس کرنے پڑ جاتی ہیں, کوئی آپ کو بات سنا دیتے ہیں تو تکلیف ہی ہوتی ہے. تو اب ان سے اگر آپ بدلہ چاہتے ہیں تو بدلہ تو نہیں مل سکتا, آپ یہ سوچتے ہوں گے کہ میں باہر کہیں دے دوں اس کو نہیں دوں, یہ رشتے دار جو ہمیں باتیں ہی سناتے ہیں ان سے ہمیں آج تک کیا ملا, کبھی کوئی سکھ نہیں ملا. لیکن یاد رکھیے جب آپ نے اس کو انویسٹمنٹ بینک سمجھا نا, تو یہاں پہ جیسے کوئی آپ کو یہ تو حرام کی وہ ہوتے ہیں جو آپ کو دیتے ہیں, دنیا کے بینک جو سود آپ کو دیتے ہیں اس کے اوپر منافع دیتے ہیں, مگر دیکھیے اللہ کا بینک ایسا ہے کہ جہاں پہ سبحان اللہ یہ دنیا میں آپ کو کہتے ہیں نا آپ کو 2% دیں گے, اور یہاں پہ آپ اس میں انویسٹمنٹ کریں گے, یہ والا اکاؤنٹ اگر آپ کا کھلوائیں گے تو اس میں 10% آپ کو ملے گا, تو یہ بھی سمجھ لیں کہ اس میں ڈبل ملنا ہے آپ کو, انویسٹمنٹ نہیں کریں گے یہاں پہ ڈبل مل رہا ہے. اور پھر وقولوا للناس حسنا, اور لوگوں کے ساتھ للناس یہاں پہ کیا للمسلمین ہے, للمؤمنین ہے, ہاں وہ ان کے ساتھ آپ کریں گے, وہ تو آپ کے بھائی ہیں, لیکن یہاں پہ عام ہے للناس, ناس میں کون ہے, لوگ, سارے لوگ, سب کے ساتھ خوبصورت بات کرو, اچھی بات کرو, بھلی بات کرو. بھلی بات کا مطلب کیا ہوتا ہے, کون سی بات ہوتی ہے, یہ ویسے بھی خوبصورت بات ہو, بیوٹیفل بات ہو, ब्यूटी को कैसे डिफाइन करें, जाहिरी तौर पे भी खूबसूरत हो, अच्छी बात हो, बातनी तौर पे भी खूबसूरत हो। यानी जाहिरी खूबसूरती क्या है इसमें, यानी नरम बात, अच्छा स्टाइल आपका जो है ना, नरमी के साथ प्यार से बात की जाए, अच्छी तरीके से बात की जाए, सुलझी हुई बात की जाए, अदब के साथ बात की जाए, तमीज के साथ बात की जाए, लिहाज के साथ बात की जाए। और बातनी खूबसूरती क्या होगी, कि उसका कंटेंट भी अच्छा हो। समझे, ये नहीं है कि आप जाहिरी खूबसूरती तो इतनी नरम प्यारी बात कर रही है लेकिन झूठ बोल रही है, ये नहीं है कि आप खूबसूरत बात कर रही है लेकिन चापलूसी करने लगी है, खुशामद करने लगी है, या कोई और आपकी बात में ऐसी है कि वो कहते हैं ना जैसे ठंडी कर, ठंडी ठंडी मारते हैं, गुस्से में तो नहीं बात की, बात भी कर दी लेकिन ऐसी चुभती हुई बात की बड़े प्यार से, मगर ये कि दूसरे को मार डाला। देखिए उसका कंटेंट भी तो अच्छा होना चाहिए, कूलू लिमनासी हुस्न, सब के साथ ही अच्छा करना है तो जो अपने उनके साथ कितना अच्छा करना है, सोच। अब इसमें दोनों तरह के लोग, बाज लोग ऐसे हैं सिर्फ अपने रिश्तेदारों में गुम रहते हैं, बाकी लोग दुनिया में जो मर्जी मुसीबत में पड़ा रहे, जो मर्जी इसके ऊपर कयामत आज टूट पड़े, उनको कोई बनी नहीं, हम तो अपनों के साथ ही बस करते हैं, हमारी जो बरादरी के हैं, हमारी जो जुबान बोलने वाले हैं, हमारे जो इलाके के लोग हैं, बस उनको वही अच्छे नजर आते हैं, बाकी उसके अलावा उनकी बला से किसी के साथ कुछ भी होता रहे उनको परवाह नहीं होती, उनकी सारी अच्छाई सिर्फ उन्हीं के साथ है, अपनों के साथ। और दूसरी एक्सट्रीम पे कुछ लोग ऐसे हैं तो वो सिर्फ बाहर वालों के साथ ही अच्छा करते हैं, अपने चाहे उनके ऊपर कुछ भी गुजरती रहे, कोई तकलीफ में है उनका पूछना ही नहीं, अपने घर का पता नहीं है, दुनिया जहान को संवारने के लिए उन्होंने ठेका लिया, तो अपने घर के अंदर सबसे ज्यादा बुरे हैं, अखलाक में भी सबसे ज्यादा बुरी बात करते हैं, सबसे ज्यादा बुरा मामला करते हैं, और उनकी फिक्र परवाह नहीं है, लेकिन बाहर वालों के साथ इतनी प्यार से बात करते हैं कि बाहर वाले उनके अखलाक की तारीफें करते हैं, तो ये क्या बात है। यहाँ पे कहा गया निन्नासी हुस्ना, सब के साथ अच्छी तरह बात करनी। अब अच्छा इसके अंदर एक और भी बात देखिए, इसमें ये भी आ गया कि सिर्फ मुसलमान ही नहीं है, काफिर भी हो तो आपने उसके साथ अच्छे तरीके से बात करनी, ये नहीं ये तो काफिर है इसके साथ तो आप गालियां दो इसको और बुरी तरीके से बात करो इसको, और इसके साथ हम अच्छी तरह क्यों बात करें। अब देखे हम गैर मुस्लिम मुल्क में रहते हैं तो वहां पे तो ज्यादा गैर मुस्लिमों के साथ मामला होता है, अब यहाँ पे तो हमें लगता है कि यहाँ पे तो ये इनका रोब और इनका हुकूमत और इनकी सारी वो है, वहां पे तो बड़े दब दब के बात करेंगे, बड़े खुशामदी तरीके से इस तरह बात करेंगे, जहाँ पे हमें पता है कि हम डोमिनेंट है वहां पे भी हमारी हालात देख लें, तो फिर हम कैसे अपना दीन दूसरों तक फैला सकते हैं अगर हमारी बात में ही हुसन नहीं है। ठीक है, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जो खास तौर पे जब दीन की बात हो, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कहो वो बात जो दिल में उतर जाए, ऐसी बात का दिल नशीन बात, दिल नशीन पहराई, यानी अच्छी बात में फिर दीन की बात की भी खूबसूरती आ जाती है कि इस तरीके से बात की जाए। ये नहीं हम तो हक बात कहेंगे भाई, हम तो सीधी बात कहेंगे, बाद लोग ये कहते हैं भाई हम तो हक कहते हैं, हम हक, अब वो हक इस तरह दे के मुंह पे मारते हैं कि दूसरा बेचारा शर्म से पानी पानी हो जाए, या फिर वो ढीठ हो जाएगा, या वो जिद में आ जाएगा, कहेगा मैंने अब करना ही नहीं, तो ये कोई हुसन वाली बात नहीं। हक बात कहें लेकिन हक मारे ना दूसरे के मुंह पे। अच्छा बाद लोग इस तरह से फिर कहते हैं भाई हम तो कभी किसी की गीबत नहीं करते, जो बात है ना मुंह पे कहते हैं, साफ कहते हैं। अब मुंह पे साफ क्या कहते हैं, वो ऐसा तंज, ऐसे ताने देंगे कि दूसरा इंसान जो है ना उनके सामने आने से कतराएगा कि मैं इसके सामने बैठूंगी तो कोई ना कोई बात ना मुझे सुना दे, मेरी बेइज्जती ना करते। तो कभी कभी हम इस चीज को भी बड़ा वो समझते हैं कि हम बड़ा सामने बात करते हैं, हम बड़े देखो कितने साफ गो हैं, कोई साफ कोई नहीं, वही बिल्कुल्ली हूँ मजा दिल में मजा, उन लोगों के ऐब चुनने वाला, ऐब गोई करने वाला, ताने देने वाला, उसके लिए वैल है। तो ये नहीं है बात के पीछे पीछे नहीं करते तो आपकी बहुत अच्छी बात है कि आप मुंह पे दूसरों के मारते हैं बातें, और जो बात का जख्म है ना ये ऐसा जख्म होता है ये भरता नहीं है जल्दी। इसी तरह बास दफा हम लोगों के साथ कहते हैं मैं तो मजाक कर रही थी, अब मजाक मजाक में आप उसकी ऐसी इज्जत उतारते हैं कि वो बेचारा कुछ समझ नहीं आती कि अब मैं जवाब दूं तो क्या दूं, क्योंकि आप कह रहे हैं कि मैं मजाक कर रही थी, और अब आप वो इसको सीरियस भी नहीं ले सकता
सीरियस लेगा तो आप कहेंगे लो तुम मजाक भी नहीं बर्दाश्त करते। अब वो ना सीरियस ले सकता है ना आपको कोई जवाब दे सकता है। देखिए कुरान का हुक्म है कूनू लिन्नासी हुस्ना। अच्छा एक काम कीजिएगा, ये सिर्फ हिस्सा ना कूनू लिन्नासी हुस्ना, जिसको खूबसूरत कैलीग्राफी करनी आती है ना वो इसको खूबसूरत लिख के, ऐसे आप अपने घर में और चीजें लगाते हैं तो बजाय इधर उधर की अपने बच्चों की तस्वीरें लगाई हुई हैं और लोगों की तस्वीरें सारी दीवारों पे भरी पड़ी हैं, कुरान की आयतों को लगाएं और इससे अपने घर को इसलिए सजाएं, ये नहीं कुछ सजावट की चीज की खातिर, इसलिए कि जब भी आपकी नजर पड़ेगी ना आपको याद आ जाएगा। खासतौर पर अपने सिटिंग रूम में अगर लगा लें जहाँ पे आप लोग बैठते हैं फैमिली बैठती है तो फूल उड़ी मुनासिब हुसना, लोगों से अच्छी तरह बात करो, क्योंकि अल्लाह तआला ने खुद कुरान पाक में फरमाया कि मेरे बंदों से कह दें कि वो अच्छी बात करें क्योंकि शैतान दिलों में फूट डलवा देता है। लेकिन जब अच्छी बात नहीं ना करते थे कि आप किसी का मजाक उड़ाएंगे, किसी को मजाक मजाक में उसकी इज्जत उतारेंगे तो वो उसके दिल में आपके लिए बड़ी इज्जत आएगी, क्या उसके दिल में आपका बड़ा मुकाम मर्तबा आएगा? नहीं आएगा। तो शैतान दिल में ना फिर फूट डलवा देता। आप ऐसे ही काम, मैं तो बस ऐसे तुमसे प्रैंक हो रही थी, तुमने इसको बस सीरियस ले लिया। तो देखिए ना क्या आप मजाक में अच्छी बात नहीं कर सकते। मुझे तो मैं तो हमेशा ये कहती हूँ कि देखें वो कोई मजाक नहीं होता जिसमें दूसरे की दिल आजार, आपका तो मजाक हो गया और दूसरा हर्ट हो गया, ये कैसा मजाक हो जिसमें आपने तो मजा ले लिया, ये तो मीननेस है, ये तो सेल्फिशनेस है। आप सोच रहे हैं कि मैं मजाक कर रही हूँ, आपका हो गया फन, आपका हो गया मजा, और आपके मजे में देखें आपने किसी को कितनी तकलीफ पहुंचाई, सिर्फ अपने थोड़े से मजे के लिए, सिर्फ अपने थोड़ी देर के लिए दिल खुश करने के लिए। आपका दिल क्या दूसरों को तकलीफ दे के खुश होता है? खुद सोचिए कि आपका मिजाज कैसा है फिर। अच्छा हमारे यहाँ मजलिसें होती हैं तो उसमें क्या किया जाता, अक्सर मजलिस एक को पकड़ लेते फिर उसकी वो बैशिंग शुरू करते हैं, वो बैशिंग शुरू करते हैं और वो बेचारा शर्मिंदा होता है, वो खिसियाना हुआ जाता। बोले नासी गुस्सा उस वक्त ये बात याद कर लेगा, तो वो सब अच्छी बात करें, लोगों को हंसाने के लिए जरूरत नहीं है कि एक बंदे को शर्मिंदा किया जाए, उसको तकलीफ पहुंचाइए। अब वो दिल में उस वक्त उसके क्या महसूस हो रहा है आप क्या जाने, और आपका हो गया मजाक और आपके हो गए मजे, तो कितना घटिया ये एक शौक है, कितना घटिया शौक कि इंसान मजा इस चीज से ले दूसरे को तकलीफ दे, दूसरे को पोक करके, समझ लें आप दूसरे को सुइयां चुभा के मजा लेते हैं, कितना गंदा जहन है ना ये तो। सुई का तो जख्म फिर भी भर जाएगा लेकिन ये जुबान का जख्म उसके कभी नहीं भरेगा। सोच लें फिर हम किसी को ऐसा करते हुए देखें कि कोई किसी को टॉर्चर करके मजा लेता है तो उसको क्या कहते हैं, क्या कहते हैं उसको, सिख साइको कहते हैं और बहुत बुरा समझते हैं। और जो लोग मजाक में ऐसे करते हैं वो क्या करते हैं, अल्लाह ताला का तो हुक्म है कूलू लिन्नासि हुस्ना, सब उनके साथ अच्छी बात करो। अच्छा फिर एक बात और देखें, ये अच्छी बात करनी अगेन फिर उनके साथ तो बहुत अच्छी है, बहुत आसान है, जहां पे हमें हमसे कोई बड़े हैं, हमसे स्टेटस में बड़े हैं, उनके साथ तो बड़ी बीच बीच के बातें करते हैं। आम लोगों के साथ क्या करते हैं, असल आपको किसी का पता ही नहीं है कि वो कोई बड़ा आदमी है, बड़ी कोई चीज है, आपकी उसके साथ क्या बात होती है, कैसे बात करते हैं? तो फिर उसके बाद आपको पता चलता है कि ये तो फलां है, वो जो नामी ग्रामी वो बंदा है, तो फिर फौरन अच्छा आप वो मैंने तो आपको पहचाना है, तो आप पहले फिर क्यों उसको एक आम बंदा समझ के, एक आम बंदे के साथ आपका रवैया अलग है और एक जब किसी का पता चल जाता है कि वो बहुत बड़े स्टेटस वाला है तो आपका रवैया अलग हो जाता है। तो आपने सबके साथ तो फिर अच्छा नहीं किया, फिर आपने तो ये किया फिर पिक एंड चूज किया, जिससे हमें मतलब, जिससे हमें फायदा, जिसको हम बड़ा समझे उसके साथ तो अच्छे अच्छे बात करें, बाकी ये आम आवाम के साथ क्यों अच्छी तरह बात करें, इनको तो जरा पैर के नीचे ही रखना चाहिए, और अच्छी तरह बात की ना तो देखना सर पे चढ़ जाएंगे। यही है ना हमारा रवैया और यही हमारी सोच है, इतना शैतान ने हमें बहकाया है। हमारे अल्लाह ने तो कहीं कुरान में फरमाया जिन लोगों ने पूरा सुभान अल्लाह अल्हम्दुलिल्लाह पूरा कर लिया अब तक पढ़ के, बाकी लोगों तो नहीं कहूंगी जो यहाँ तक पहुंचे, जिन्होंने अल्हम्दुलिल्लाह पूरा मुकम्मल किया वो बताएं, कहीं आपने ये पढ़ा है कि अच्छी तरह बात ना करना क्योंकि लोग सर पे चढ़ जाएंगे, और लोग तुम्हारे सर पे चढ़ गए तो बहुत प्रॉब्लम होगी। अल्लाह तआला ने तो हर एक तरह की गाइडेंस दी है ना हमें, तो कहीं ये फरमाया
نہیں ایسا فرمایا نا، یہ ہمیں کس نے سکھا دیا؟
شیطان کی کام ہے، ہمیں تو یہ بتایا گیا، آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ اپنے بھائی کو دیکھ کے مسکرانا بھی صدقہ ہے، تو مسکرا دیا کرو دیکھ کے، یہ بھی ایسے ہی تم نے صدقہ کر دیا، چلو اور نہیں صدقہ کر سکتے یہی کر لیا کرو۔
تو بات یہ ہے کہ ہر ایک کے ساتھ اچھی طرح بات کرنی، ہر ایک کے ساتھ بھلائی کی بات کرنی، اور اس میں ہم سب کو بہت زیادہ پریکٹس کی ضرورت ہے۔ تو گھر میں ہوں ہم یا باہر ہوں، یہ نہیں کہ گھر میں ہماری ٹاک ڈفرینٹ ہے اور باہر جب لوگوں کے ساتھ ہے تو ہم اتنے نائس ہیں کہ بس، اور گھر میں بچوں سے یا ہسبینڈ سے پوچھیں تو وہ کہیں گے کہ اللہ کی پناہ ہے کہ یہ کیا اس کی زبان، یہ نہ ہو، یہ بھی نہ ہو کہ کسی کو خوش کرنے کے لیے جھوٹ کہہ رہے ہیں یا خوش آمدے کر رہے ہیں یا کچھ اور باتیں کہہ رہے ہیں، اور یہ بھی نہ ہو کہ ڈبل فیس ہو جائیں کہ جس کے سامنے گئے اسی ساتھ اچھی بات کر لی اور کہہ دیا میں تو قرآن کے اس حکم پہ عمل کریں کون نہ سے اس نے، اور دوسروں کی برائی کرنے لگ گئے تاکہ اس کو خوش کر لیں نا، اچھی بات جو ہم نے کرنی، تو اس کو مسلسل پریکٹس سے ہم نے اس کو لے کر آنا ہے اور سب کے ساتھ کرنی، چاہے وہ ہمارا نوکر ہے، چاہے وہ کوئی فقیر ہے، چاہے کوئی مسکین ہے، چاہے کوئی قرابت دار ہے، چاہے کوئی یتیم ہے، چاہے کسی نے ہمارے ساتھ اچھی نہیں بھی بات کی تھی۔ واقیم الصلاۃ و آتوا الزکات، اب یہ ہم پہلے بھی پڑھ چکے ہیں، قائم کرو نماز کو اور ادا کرو زکات کو، پہلے ہم نے پڑھا ہے، اور دیکھیے سبحان اللہ بنی اسرائیل سے بھی نماز کا قائم کرنے کا وعدہ لیا گیا تھا کہ وعدہ کرو اس کو اور زکات دینے کا وعدہ کرو۔ اب آپ یہ دیکھیے یہ نماز اور زکات کا حکم کہاں جا کے آ رہا ہے، ہم تو سوچتے ہیں کہ کل دین ہی کیا ہے، نماز اور زکات، اور جو یہ کرنے لگے وہ سوچتے ہیں کہ ہم تو دیندار ہو گئے، میں تو بڑی دینی ہوں، کیوں سوم و سلات کی پابند ہوں، یہی سمجھتے ہیں نا، وہ دیندار کہلائے گا جو نماز روزہ زکات کر لیں۔ حالانکہ یہاں سے پتہ چلتا ہے، یہ نہیں کہ نماز روزے یا زکات کا درجہ کم ہے، نہیں، بلکہ یہاں سے یہ پتہ چلتا ہے کہ جس کو ہم کل دین سمجھ لیتے ہیں نا، وہ کل دین نہیں ہے، اس سے پہلے کئی چیزیں ہیں، کئی کرنے کے کام ہیں، اور وہ کیا ہیں؟ توحید، اور اس کی ساری جو بھی میں نے آپ کو باتیں بتائی ہیں، والدین کے ساتھ احسان، قرابتداروں کے ساتھ احسان، یتیموں کے ساتھ احسان، مسکینوں کے ساتھ احسان، اور بات بات بات، یہ جو زبان سے نکلی ہوئی بات ہے کبھی واپس نہیں آ سکتی، کئی چیزیں لوٹ سکتی ہیں لیکن یہ وہ تیر ہے جو کہ نکل گیا نا ایک دفعہ، یہ واپس نہیں آنا، اسی لیے کئی لڑائیاں اسی وجہ سے ہوتی ہیں، یہ زبان کی کئی بات کوئی منہ سے نکل جاتی ہے اس کی وجہ سے۔ تو اس کے اوپر خاص توجہ دیں، اس کے بعد ہے پھر نماز اور زکات کا حکم۔ اور دیکھیں ایک بات پھر کہوں قیام نماز کے حوالے سے، قیام صلاح کے حوالے سے، حالانکہ پہلے ہم پڑھ بھی چکے ہیں اس کے اوپر اور بار بار آئے گا، یہ آپ صلی اللہ علیہ وسلم کے وقت میں دو بھائی تھے، ان میں سے ایک دوسرے سے 40 دن پہلے تھا، اب دونوں کا عمل ایک جیسا تھا، دونوں ایک ساتھ مسلمان ہوئے، اس طرح سے آپ صلی اللہ علیہ وسلم کی خدمت میں جو پہلے مرنے والا تھا نا، اس کی بڑی تعریف بیان کی گئی، آپ صلی اللہ علیہ وسلم نے فرمایا کیا دوسرا مسلمان نہیں تھا؟ صحابہ نے فرمایا کیوں نہیں تھا جو بعد میں مرا، آپ صلی اللہ علیہ وسلم نے فرمایا تم کیا جانو جو دوسرے کی نماز اس نے اپنے بھائی سے 40 دن زیادہ پڑھی، اس کی نماز کی کاؤنٹنگ کتنی ہو گئی؟ 40 دن زیادہ ہو گئی، اس نے اس کو کس درجے پہ پہنچا دیا، کتنا اونچا اس کا درجہ کر لیا۔ پھر آپ صلی اللہ علیہ وسلم نے بیان فرمایا کہ دیکھو اگر کسی کے گھر کے آگے نہر بہ رہی ہو اور وہ اس کے اندر نہائے 5 دفعہ دن میں، تو کیا اس کے اوپر کوئی میل کچیل رہ جاتا ہے باقی؟ آپ نے فرمایا نہیں، تو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ نماز پڑھنے والا بھی ایسے ہی ہے، تو تمہیں کیا پتا کہ وہ جس نے 40 دن کی نمازیں زیادہ پڑھی پہلے والے سے، کتنا بلند مرتبہ، کتنا اونچا مقام تک اس کو پہنچا دیا۔ دیکھا ہے آپ صلی اللہ علیہ وسلم نے کیسے نماز کا شوق دلایا لوگوں کو، کبھی آپ نے لوگوں کو نماز کہا ہے، اس کی طرف توجہ دلائی ہے؟ ضرور یقیناً دلائی ہوگی، لیکن کبھی اس طرح سے شوق دلایا جیسے نبی کریم صلی اللہ علیہ وسلم نے کتنے پیارے طریقے سے شوق دلایا، سبحان اللہ۔ کتنا پیارا آپ صلی اللہ علیہ وسلم نے شوق دلایا. تو پھر سیکنڈ کیا ہے؟ زکات. زکات کی ادائیگی, زکات ادا کرو. اور زکات بھی وہی ہے مال میں انسان جو اپنے 2.5% نکال دیتا ہے اللہ کی رضا کی خاطر, یہ بھی امیروں سے لی جاتی ہے اور غریبوں میں تقسیم کی جاتی ہے. اور اس میں کیا, یہ سرکولیشن آف ویلتھ ہے. چند ہاتھوں میں ویلتھ سلٹی نہیں رہتی, کیونکہ جیسے جسم میں اگر خون دوڑتا رہے نا, سرکولیٹ ہوتا رہے, تو ہی جسم ہیلدی رہتا ہے. اگر خون ایک جگہ جمع ہو جائے تو کیا ہوگا, تو جسم بالکل ہیلدی نہیں رہے, تو بیمار ہو جائے, غصہ کاٹنا پڑے. تو اسی طرح سوسائٹی کا حال, اگر اس میں سرکولیشن آف ویلتھ نہ ہو نا, امیروں سے لے کے غریبوں تک نہ پہنچے, تو کیا ہوگا, یہ سوسائٹی کبھی ایک ہیلدی سوسائٹی نہیں. آپ صلی اللہ علیہ وسلم نے فرمایا, راہ دینے والی حدیث, آپ صلی اللہ علیہ وسلم کعبہ کے سائے میں بیٹھے رہے تھے کہ ایک صحابی تشریف لائے, دیکھا کہ آپ صلی اللہ علیہ وسلم فرما رہے, رب کعبہ کی قسم وہ نقصان والے ہیں, وہ نقصان والے, وہ نقصان والے. تو وہ صحابی نے پوچھا, اللہ کے رسول, میرے ماں باپ آپ کے قربان ہو, وہ کون ہے؟ آپ صلی اللہ علیہ وسلم نے فرمایا, وہ بہت مال والے, سوائے اس کے جس نے مال خرچ کیا, ادھر بھی ادھر بھی, آگے بھی پیچھے بھی, دائیں بھی بائیں بھی. لیکن ایسے لوگ بہت ہی تھوڑے, جو مال کو خرچ کریں اللہ کے راستے میں, بس وہ ہیں جو بچ جائیں گے. زکات, صرف زکات نہ دینے کے اوپر سوچیں, صدقہ بھی دے. ہمیں یہاں بولتے ہیں یہاں پہ زکات لگ جائے گی کہ نہیں, وہ اگر نہیں بھی زکات لگتی, آپ نے ویسے ہیلپ کرنی ہے, صدقہ دے دیں. لیکن زکات کے علاوہ بھی نکالیں. ثم تولیتم الا قلیلا منکم, پھر منہ موڑ لیا تم نے مگر بہت کم تم میں سے ایسے تھے جو, یعنی جو جنہوں نے مانا, یہ شریعت کے جو فنڈامنٹلز ہیں نا, ان کو بہت ہی کم لوگوں نے ان کو پکڑے رکھا تھا. میرا زیادہ تر نے منہ موڑ لیا, زیادہ تر ٹرنڈ اوے فروم, اعراض کیا, پرواہ ہی نہیں کی اللہ کے حکم کی. اور آج دیکھ لیں ان چیزوں کو, اقامت صلاح کتنی ہو رہی ہے ہمارے معاشرے میں, مسجد ویران میں, کئی گھروں کے اندر بے نمازی, زکوٰۃ ادا نہیں ہو رہی. اسی وجہ سے دیکھیں ہمارے معاشرے میں اتنا ان بیلنسڈ ہے نا, امیر امیر سے امیر تر ہے, غریب غریب سے غریب تر. کیوں ہے؟ کیونکہ زکوٰۃ نہیں دی جا رہی, ساری ویلتھ ایک جگہ جمع ہو گئی. قرابت داروں کے ساتھ احسان تو چھوڑیں, کسی کے بات چیت رکھنا, کسی کے تعلقات رکھنا, وہی بہت بڑی بات سمجھی جاتی ہے. یتیم اور مسکین کا کوئی پرسانے حال نہیں, وراثت وغیرہ میں یتیموں کا تو بالکل ہی پوچھا نہیں. اور والدین کے ساتھ احسان کا یہ حال ہے کہ والدین روتے پھرتے اور شکایات اولاد کے ہاتھوں جو دکھ وہ اٹھاتے ہیں, وہ اس کی داستانیں گھر گھر. اور قولوا للناس حسنا, تو دیکھ لیں آپ کہ چاہے ہم دین والے, دین پڑھنے والے, دین پڑھانے والے ہوں, یا دوسرے لوگ, لوگ اپنی عزتیں بےچارے بچائے کرتے ہیں جو ان سے خدا کی پناہ ہے, یہ تو کھڑے کھڑے کسی کی عزت اتار. تو ہمیں اچھی طرح بات تو کرنی ہی نہیں آتی. میں معذرت کے ساتھ کہنا چاہتی ہوں, جو لوگ خاص طور پہ دین کی طرف آ جاتے ہیں, وہ اپنے آپ کو سمجھنے لگتے ہیں, اب تو ہم جتنی مرضی سختی کریں نا, ہمارے اوپر ہر چیز جائز ہوتی ہے. نہیں, کوئی بھی نہ صرف اچھے طریقے سے بات کریں, بھلائی کی بات کریں, پیاری بات کریں. کسی کو لائسنس نہیں ہے مل جاتا کہ وہ دوسروں کے ساتھ, ہاں کبھی کسی کو غصہ آ گیا, کبھی کسی کے ساتھ اونچ نیچ, کبھی کبھار کوئی ایسی بات ہو گئی, کوئی ایک الگ بات, اس کو نارمل تو نہ بنائیے, اس کو اپنی عادت نہ بنائیے.
وَإِذْ أَخَذْنَا مِيثَاقَكُمْ, اور جب لیا ہم نے تم سے پختہ عہد. اب ایک اور میثاق بھی, ایک دوسرے عہد کی بات ہو رہی ہے جو ان سے لیا گیا, اور وہ عہد کیا تھا؟ لا تسفکون دماءکم, کہ تم آپس میں اپنے خون نہ بہاؤ, یعنی آپس میں خون نہ بہاؤ. اپنا خون کیا ہوتا ہے؟ کہتے ہیں نا, یہ تو تمہارا اپنا خون ہے, یعنی اپنے اپنے لوگ ہیں. تو یہاں پہ بھی کیا, دماءکم, اپنے خون نہ بہاؤ سے مراد کیا ہے؟ یعنی اپنی قوم کے لوگوں کے, بنی اسرائیل کے لوگوں کے, بنی اسرائیل سے لیا جا رہا ہے نا, یعنی دوسرے اسرائیلیوں کا خون نہ بہاؤ, ایک دوسرے کے ساتھ جنگ نہ کرو. اور یہ بھی
مسلمانوں سے بھی لیا گیا ہے. یاد حجت الوداع میں آپ صلی اللہ علیہ وسلم نے کیا فرمایا تھا؟ یہ ایک مسلمان کے اوپر دوسرے مسلمان کا جان مال عزت حرام ہے, حرام. سوچیں حرام ہے. اور دیکھ لیں ہمارے تو قرآن میں بھی یہ ہے نا, آگے آپ دیکھیں سورہ مائدہ میں کہ کسی کو بھی ناحق قتل کرنا وہ یا پوری انسانیت کو قتل کرتے ہیں. سورہ نساء میں آیت نمبر 93 میں کہ جو کسی مسلمان کو جان بوجھ کے قتل کر دے گا تو اس کی سزا جہنم ہے جس میں وہ ہمیشہ رہے گا, اس پر اللہ کا غضب ہے اور اس کی لعنت ہے اور اللہ نے اس کے لیے بہت بڑا عذاب تیار کر رکھا. ایک جان کو بھی نہیں جان بوجھ کے قتل کر سکتے. لا تسفکونا دماغکم, مت بہاؤ اپنے خون. آج آپ دیکھیں اتنا بلڈ شیڈ ہے, اتنا خون خراب ہے کہ انسان کو کبھی سن کے بھی کراہت ہونے لگتی ہے. اللہ اتنا خون خراب ہے کہ انسان کی جان جو ہے نا وہ ایک, میں کہتی ہوں جانور کی, وہ مرغی کی جان سے بھی زیادہ سستی ہو گئی. انسانی جان جو آج ہمارے معاشروں میں حال ہے, مسلمان مسلمان کا خون بہا رہا. اور یاد رکھیں سب سے پہلے قیامت کے دن خون کا فیصلہ ہوگا. وَلَا تُخْرِجُونَ أَنفُسَكُم مِّن دِيَارِكُمْ, اور دوسرا عہد ان سے کیا لیا گیا تھا؟ نہ تم اپنے لوگوں کو, اپنی جانوں کو, یعنی کون اپنی جانیں, اپنے آپ کو اپنے گھروں سے نہ نکالو. یعنی اس کا بھی کیا مطلب ہے, یعنی اپنے لوگوں کو دیکھیں, اس لیے کہ جو اپنے لوگ ہیں نا, اپنے ہی قبیلے کے یا اپنی قوم کے لوگ, بنی اسرائیل کی طرف یہ بات ہو رہی ہے نا. اب ہم ہیں تو مسلمان, تو ہر ایک قوم میں مسلمان ہیں, لیکن ان میں تو بنی اسرائیل کی قوم تھی, تو ان کی قوم کے جو لوگ ہیں وہ ان کے اپنے ہی لوگ ہیں. ایک کو گھر سے نکالنے کا مطلب یہ ہے کہ اپنے آپ کو بے گھر کر دینا. کسی کا خون بہانے کا مطلب یہ, اپنے کا خون ہے تو سمجھنا اب میں نے اپنا خون بہایا. ٹھیک ہے, تو آپ دیکھیں مسلمانوں کو تو یہ کہا گیا اشد الکفار رحماء بینہم, یہ کافروں کے ساتھ شدید ہے لیکن آپس میں یہ ایک دوسرے کے ساتھ بہت نرم ہے, بہت رحم کرنے والا. یہ طرز عمل ہونا چاہیے تھا مسلمان کا, لیکن آج کیا ہے؟ اللہ اکبر, کیسے گھروں سے نکالا جا رہا ہے. اجتماعی سطح پہ تو ہے ہی, جو بھی ہو رہا ہے دیکھیں کتنی بڑی مائگریشنز ہو رہی ہوتی ہیں, ایک ملک سے دوسرے ملک میں لوگ پٹ پٹ کے جا رہے ہوتے ہیں, گھر چھوڑے ہوتے ہیں, بے گھر ہوئے ہوتے ہیں. آج آپ کے دیکھ لیں, آپ کے ملک میں بلوچستان کا حال دیکھ لیں, وہاں سے کتنے لوگ مائگریٹ ہوئے. آپ اور علاقوں میں دیکھ لیں, آپ لوگ خود جانتے ہیں, وہاں سے لوگ چھوڑ چھوڑ کے جا رہے ہیں. بڑے بڑے سٹیز ایسے ہیں وہاں سے لوگ چھوڑ چھوڑ کے اپنے گھر جا رہے ہیں. کیوں بیچ بیچ کے جا رہے ہیں اپنی زمینیں وغیرہ؟ کیوں اس قدر لولیسنس ہے؟ اتنا وہاں پہ رہنا تنگ کر دیا گیا کہ لوگ چھوڑ کے چل پڑے, دوسرے ملکوں میں جا کے پناہیں لے رہے ہیں. اور یہ اجتماعی سطح پہ بھی دیکھ لیں, انڈیویجولز میں بھی دیکھیں کہ گھروں سے نکالنے میں بعض دفعہ مرد بیویوں کو گھروں سے نکال دیتے ہیں ذرا ذرا سی بات پہ, نہ دن دیکھتے نہ رات. ٹھیک ہے, تو ہاں ان کو صرف ہم یہ نہیں کہہ سکتے ہمارا تو اس کے اندر کچھ نہیں ہے, تو قوموں کی بات ہو رہی ہے. اسی کو ہم انڈیویجول لائف میں بھی اپلائی کر کے دیکھ سکتے ہیں کہ کیسے خون بہایا جاتا ہے. خون اگر جان کا نہیں بہایا جاتا تو کبھی جذبات کا خون کر دیا جاتا ہے. گھروں میں ایسا ظلم ہوتا ہے, ایسی باتوں کے ساتھ ایسے تیر چلائے جاتے ہیں کہ دوسرا انسان چھینی ہو جاتا ہے, اور گھروں سے اس طرح سے نکال دیا جاتا ہے کہ مجبور کر دیا جاتا ہے کہ دوسرا گھر چھوڑ کے چلا جاتا ہے, باقاعدہ دھکے دے کے نکالا جاتا ہے. ثم اقررتم, پھر اقرار کیا تم نے, یہ تمہارے اپنے ہی ہیں, تم نے اقرار کیا تھا کہ تم اس عہد کے اوپر قائم رہو گے, ان تمام باتوں کو مانو گے. اور آج بھی صلح کے کئی معاہدے ہوتے ہیں, پھر بھی آپ دیکھیں اس کے بعد کیا ہوتا ہے, کسی کو پرواہ ہی نہیں ہوتی. اور کسی ملک کا قانون بھی جو ہوتا ہے وہ بھی آپ نے اقرار کیا ہوتا ہے کہ آپ اس ملک کے قانون کو مانیں گے, फिर उसके बाद फिर वही चीजें हो रही थी, खून बहाया जा रहा होता, लोगों को घरों से निकाल के बेघर किया जा रहा था, सिर्फ किस लिए? मेरी कौम का नहीं है, मेरी जुबान बोलने वाला नहीं, या लूट मार के तौर पे? ऐसे लगता है ये बनी इसराइल की क्या बातें हैं, तो हमारे ही दुख हैं, हम अपने ही दुख समझ लें कि इनको ही एक एक करके देख रहे हैं, इन सारी बातें जो बनी इसराइल के साथ उन्होंने की, जो उनके क्राइम्स थे, जो उनकी हरकतें थी, वो सब हमारे साथ। क्या मुसलमान के लिए नहीं किसी का माल हराम कर दिया गया, किसी को घरों से निकालना, ये क्या है? जब मर्द बीवी को निकालता है तो वो क्या होता है? वो भी तो अपनी ही थी, एक अहद करके उसको अपने ऊपर हलाल किया था, और फिर उसके बाद कैसे कुछ भी थोड़ी सी भी बात हो तो फौरन इसको अपना हक समझा कि जब चाहूं निकाल के बाहर खड़ा कर दू। तुमने तो इकरार किया था, वह अंतुम तशहदून, और तुम गवाही देते हो, तुमने गवाही दी थी। अब ये देख लें कि ये नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के दौर से पहले की यहूद की बात हो रही है ना, उनसे इकरार लिया गया था, उनके ऊपर तूर को खड़ा किया गया था, तो इनको क्यों कहा जा रहा है कि तुमने गवाही दी थी, तुमने इकरार किया? इसलिए कि देखें जो अहद इनके अबाउ अजदाद के साथ था वही इनके साथ भी है, वही कौम चली आ रही, ठीक है। और दूसरा ये कि आप सल्लल्लाहु अलैहि वसल्लम के दौर के यहूद गवाह हैं कि इनकी किताब में ये अहद लिया गया है, वो उन्होंने भी माना इस अहद को, ठीक है। और उस जमाने के लोगों ने भी क्या किया, तुम अंतुम हाउलाई तख्तुना अनफुसकुम वतुखरिजूना फरीकम मिनकुम मिन दियारिहिम, कि तुम में से ही लोग हैं, तुम्हारे में से ही लोग हैं जो कत्ल भी कर रहे हैं लोगों को, और तुम निकाल भी रहे हैं लोगों को घरों से। आप एक मुस्लिम सोसाइटी को देख लें, अपने मुल्क की सोसाइटी को देख लें, फिर बताएंगे क्या ये हो रहा है या नहीं हो रहा। मुल्कों में देख लें, वो मुल्क देखें कि आज सीरिया में क्या हो रहा है, अपने ही अपनों को नहीं मार रहे क्या, और अपने ही असलहा दे रहे हैं कि अपनों को जाके मारो। जो सपोर्ट करने वाले मुल्क हैं वो भी अपने ही हैं, वो भी मुसलमान हैं। क्या अपने ही अपनों को कत्ल नहीं किया जब इराक और ईरान की जंग हुई, और कई और चीजें आप देखें, अपने ही अपनों को मारते हैं और अपने को घरों से निकालते। तज़ाहरून अलैहिम बिल इस्मि वल उदवान, तुम चढ़ाई करते हो उनके ऊपर साथ गुनाह के और ज़ियादती के, गुनाह और ज्यादती के साथ एक दूसरे के ऊपर चढ़ाइयां करते, अल्लाह के हुक्म को तोड़ते हो। और इस्म और उदवान अलग अलग क्यों कहा गया? इसलिए कि अल्लाह का हुक्म तोड़ा, गुनाह किया, हुकूल इबाद तोड़ा, हुकूल इबाद में ज्यादती की, उदवान किया। और ये वो लोग कैसे करते थे, इनकी थोड़ी सी हम हिस्ट्री देख लेते हैं ताकि उनकी भी हमें समझ आ जाए। आज के वक्त में तो आप अपने सामने देख रहे हैं, मैं तो मुझे तो बताने की भी जरूरत नहीं है कि कैसे ये हालत है आज सबके सामने, एक बच्चा भी समझ सकता है कैसे कैसे आज खून खराबे हो रहे हैं और कैसे घरों से निकाला जा रहा है, कैसे दर बदर किया जा रहा है लोगों को। अब ये देखने कि वहां मदीना की सोसाइटी देखें, यहाँ पे ये आयात उतर रही, वहां पे तीन यहूदी कबाइल के मदीना के इर्द गिर्द में रहते थे, उनके आउटस्कर्ट्स में, बनू कुरैदा, बनू नदीर और बनू कैनपा, ये तीन कबीले, ठीक है। अब क्या होता था कि यहां पे इनके स्पेलिंग कैसे होंगे, ऑफ रो योए और हा, जो होती है हलवे वाली नहीं दूसरी, ये बनू कुरैदा, बनू नजीर दाल से नहीं है, रो से भी नहीं, दौद से, बनू नदीर और बनू कैनका, ये तो आप लिख सकते हैं कौफ या नून कौफ आइन के साथ। हाँ, तो ये जो कबाइल थे यहूदी कबाइल थे, और यहाँ पे दो अरब कबाइल भी थे, एक का नाम था औस अलिफ वौसी और एक का नाम था खजरज, खा जे रे जी। अच्छा, अब क्या था, उस जमाने में भी अलायंसेस होते थे, हलीफ बन जाते थे, बाहम याराना कह लें, बेस्ट फ्रेंड्स कह लें, उस तरह बन जाते थे, यानी कसम खा के दोस्ती कर लेते थे कि बस अब हम समझे एक एक है, बस हम किसी एक के ऊपर भी कोई मैली नजर डालेगा, कोई किसी एक के ऊपर भी मेरे दोस्त के ऊपर या मेरे एलाई के ऊपर कोई हमला करेगा तो समझ लो उसने मेरे ऊपर हमला कर लिया, मैं भी उसके साथ फिर जंग करूंगा जिसने मेरे एलाई के साथ दुश्मनी की या उसके साथ जंग।
अच्छा अब क्या था,
औस का जो है ना बनू कुरैजा के साथ बाहम दोस्ती थी या हलीफ थे, उसको उसको हलीफ कहते थे, हल्फ लेके दोस्ती की जाती थी ना कि बस हम और तुम एक हो। अच्छा और खजरज का बनू नदीर के साथ बाहम बिल्कुल याराना दोस्ती जिसको कहेंगे। और इसी तरह एक बनू कैनका भी था, बनू कैनका भी हजरत का ही हलीफ था। अच्छा अब क्या होता था, जब औस और हजरत के अंदर कोई लड़ाई मारकुटाई होती थी, कोई जंग होती थी, तो अब ये इनके जो साथ यहूदी कबीले थे, एलाइज थे, अब उनको भी मुश्किल पेश आ जाती थी। जाहिर है बनू कुरैजा को जो कत्ल होगा या वो होगा, तो अब औस और हजरत में लड़ाई हो रही है, तो जब ये भी कूदेंगे बीच में जो यहूदी इनके अलायज हैं, तो आपस में ये भी तो लड़ेंगे ना, तो यहूदी यहूदी को भी तो कत्ल करेगा, ठीक है, तो कत्ल तो होगा। और जब एक के साथ दूसरे की जंग होगी और एक दूसरे के ऊपर खून बहाएगा तो कैद भी किया जाएगा, घरों से भी निकाला जाएगा, ठीक है। तो लड़ाई औस और हजरत में है, लेकिन अब उनके जो एलाइज हैं बनू नजीर और बनू कुरैजा, वो औस का साथ देते थे, बनू नजीर और बनू कुरैजा औस का साथ देते थे, और बनू कैनका जो थे वो खजरज के साथ। अच्छा मैंने शायद पहले डिफरेंट कह दिया, इससे याद रखें, इसको याद करना भी एक आपके लिए जरूरी है, क्योंकि इनकी हिस्ट्री आप जब तक जानेंगे नहीं ना आगे आयात समझ नहीं आती थी। मैंने तो इस तरह याद किया कि देखें बनू नजीर और बनू कुरैजा, काफ काफ वाले अलग अलग हैं, दोनों एक साथ नहीं है। बनू नजीर और बनू कुरैजा एक तरफ है, ठीक है, ये तो दो हो गए यहूदी कबीले। अब इनकी किस वाले अरब के साथ है, अरब कौन सा कबीला, एक औस है और एक हजरत है। अब दोनों में नजीर और कुरैजा में रा रा आ रही है ना, तो अब जिस अरब कबीले के साथ इनकी अलायंस होगा वो रा के साथ नहीं शुरू हो रहा, वो औस है, ठीक है। अच्छा बनू कैनका इसमें कोई रा नहीं है, ये हजरत के साथ जाएगा, समझ आ गई बात। तो याद करने के लिए बस एक टिप आपको दे रही हूं, क्योंकि वरना याद करना बहुत मुश्किल हो जाता है, बहुत कंफ्यूजन हो जाती है कौन किसके साथ था। तो बनू नजीर बनू कुरैजा रा रा वाले कबीले यहूद के एक साथ है, और उनका जो अलायंस है वो उस कबीले के साथ है जिसमें रा नहीं है, औस है, वो ऑपोजिट्स है ना, ऑपोजिट्स एक साथ होते, बनू कैनका और हजरत एक साथ। अच्छा जी अब कई किताबों में आप देखेंगे कुछ और भी लिखा हुआ है, लेकिन ज्यादा सही यही मालूम होता है। अच्छा अब क्या है, चढ़ाई करते हुए एक दूसरे, अब तुम्हें अल्लाह ताला ने हुक्म क्या दिया था कि एक दूसरे को कत्ल नहीं करना, तुमने अल्लाह का हुक्म तोड़ा, गुनाह किया। तुम्हें आपस में भी एक दूसरे के ऊपर हकूक थे, तुम आपस में भाई भाई हो, एक कौम के लोग हो, तुमने हकूकुल इबाद में भी यानी तल्फी की, तो तुमने एक ज्यादती भी की। उसारा तुफा दू, अब जो आपको मैंने बताया कि जब जंग होती तो कैद भी होते हैं लोग, तो अब जाहिर है दोनों तरफ कैद हुए लोग, तो कोई लोग उधर चले गए कोई उधर चले गए। अब मिसाल के तौर पे कोई बनू कुरैजा का बंदा जो है वो हजरत कैद करके ले गए, फॉर एग्जाम्पल दूसरी तरफ वाले अरब कैद करके ले गए इनके साथ लड़ाई हुई, तो अब ये सारे यहूदी जो है ना, इनकी चूंकि तौरात में लिखा हुआ था, इनकी शरीयत में हुक्म था कि देखो कोई भी यहूदी अगर कैद हो जाए कहीं तो तुम्हें उसको छुड़ाना है, तुम्हारे ऊपर जरूरी है। ये कहते थे लो हमारी तो शरीयत के अंदर ये हुक्म है, आप इसकी इतनी पाबंदी करते थे, चल पड़ते थे उसको छुड़ाने के लिए, ये रैंसम दे के ना फिदिया दे के तो उसको छुड़ाने के लिए एहतमाम करते। अल्लाह तआला ने सुना है मुहर्रम अलैकुम इखराजुहुम, हालांकि एट द फर्स्ट प्लेस तुम्हें तो इनका निकालना ही हराम था, तुमने इनको घरों से निकाला क्यों, पहले इनको दर बदर क्यों किया, मुल्क से निकालते भी हो अपने घरों उनके घरों से निकालते भी हो, कत्ल भी करते हो, उसमें तो तुमने नहीं सोचा कि तुमसे ये अहद लिया गया कि नहीं कत्ल करना नहीं घरों से निकालना, लेकिन जब वो कैद हो जाते हैं फिर तुम बड़े नेक बन के चल पड़ते हो, पारसा बन के चल पड़ते हो, हमें तो ये हुक्म दिया गया हमने तो ये मानना, ये कैसी बात है, क्या आज ये हो रहा है। ऐसी कोई आपको शक्ल नजर आती है? जब इराक की मिसाल देखें, जब मुस्लिम ममालिक ने इजाजत दे दी थी कि हमारे ऊपर से जहाज उड़ा के लेकर जाओ और इराक पे हमला करो, और वहां पे जो मुसलमान जख्मी हो जाते थे ना, फिर लाके उनका इलाज कराना शुरू कर देती थी। मुसलमान जो है ना यहाँ पे जख्मी होते, पहले तुमने उनको वहां पे उड़ने की इजाजत ही क्यों दी कि हमारे ऊपर से जाओ और जाके उनके ऊपर हमला करो, एक गैर मुस्लिम को पहले उनका साथ दे लिया कि अपने मुसलमानों को जाके मारो, और उसके बाद फिर उनकी तैयारी भी करने, उनके इलाज भी करने शुरू कर। कि हम किस तरह की देखो डबल पॉलिसी अल्लाह ताला ने फरमाया कि वहुआ मुहर्रम अलैकुम इखराजुहुम एट द फर्स्ट प्लेस, पहले उनका निकालना ही तुम्हारे ऊपर हराम। तुम एक हुक्म मानते और एक नहीं मानते, उसके बाद वावेला कितना हम करते हैं ना, इतना वावेला करते हैं, पहले खुद ही गर्दने काटते हैं लोगों की, अपने लोगों की गर्दने काटते हैं, अपने लोगों को घरों से निकालते हैं, अपने लोगों को कैद करते हैं, अपने लोगों को हम उठा लेते हैं, अगवा कर लेते हैं, और उसके ऊपर यानी तावान मांगते हैं, और उसे अपनी जेबें भरते हैं, अपने लोगों को लूटते हैं, घसूटते हैं, ये सारा करके, और उसके बाद कहते हैं गैर मुस्लिम तो मार रहे हैं, और गैर मुस्लिम तो, और गैर मुस्लिम अगर कैद करके ले जाए किसी को तो फिर बहुत दुहाइयां देते हैं, फिर बड़े रोते हैं, अरे देखो फलानी जगह पे कैद करके हमारे मुसलमानों को रखा, तुम खुद क्या करते, तुम तो खुद गर्दने काट काट के और फिर उसकी फिल्में बनाते और फिर लगाते कि पूरी दुनिया देखे थे, देखो हम कैसे गर्दने काट, ये हमारा किरदार। उम्मत मुस्लिमा आज गिर चुकी है, इतना इनके ऊपर जवाल आ गया, ये इनका हाल बिल्कुल, ये आए थे आज 100% उम्मत मुस्लिमा के ऊपर, यानी ऐसे इनके ऊपर बिल्कुल फिट आ रही। और आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अकल अकलमंद आदमी के लिए लाजिम है कि वो अपने जमाने के हालात से वाकिफ रहे, ये नहीं कि आप अलूफ सी रहे बैठी हुई, मुझे क्या पॉलिटिक्स है, मुझे क्या इससे, आपको पता होना चाहिए दुनिया में क्या हो रहा है, क्या बात हो रही है, आज के हालात क्या है, नहीं बस मैं तो अल्लाह अल्लाह करती, नहीं आप वो पता कैसे चलेगा किधर, जब आप इसलाह करना चाहेंगी अपनी उम्मत की या उसके लिए खड़े होना चाहिए, आपको पता कैसे चलेगा जब तक आपको बीमारी का ही नहीं पता, आप तो डायग्नोज ही नहीं कर सकते, आपको तो हालात ही नहीं पता क्या हो रहे हैं, आपको क्या पता चलेगा कि दज्जाली वक्त कैसा आ रहा है, आपको क्या पता चलेगा क़यामत की कौन सी निशानियां पूरी हो रही हैं, आप अपने वो एक शैल में बंद होकर बस बैठे रहे, हालात से वाकफियत रखिए, क्या हो रहा है आपके इर्द गिर्द, कहां पे जुल्म हो रहा है, कहां पे ज्यादतियां हो रही हैं। तो ये देख लें कि वही चीज जो वो कर रहे थे यहूद, वो ही आज मुसलमान कर रहे, अल्लाह ताला ने फरमाया अफतुमिनूना बिबाद अलकिताबि वतकफुरूना बिबाद, क्या तुम मानते हो किताब के बाज हिस्से को और बाज का इनकार करते हो, पहले तो तुम खुद ही जाके दूसरों के साथ बैठ जाते हो और अपनों का ही खून बहाते हो, उसके बाद तुम्हें अपनों से बड़ी हमदर्दी आ जाती है और उनके लिए उठ खड़े होते हो, तो पहले तुमने दुश्मनों का साथ क्यों दिया, पहले तुमने गैरों का साथ क्यों दिया अपने का खून बहाने के लिए, पहले तुम खुद अपनों का खून बहाने क्यों खड़े हो जाते हो, तुम्हें तो वही मना किया गया था, लेकिन तुम क्या करते हो किताब के बाज हिस्से को तो ईमान लाते हो और बाज को ऊपर इनकार करते हो, ये बहुत अहम बात है, इसलिए कि ये यहूद की नहीं रविश थी, आज मुसलमानों में घर घर यही फितना, इनफरादी जिंदगी लेने या इज्तमाही लेने, बाज हिस्से पर जो हमारी मनपसंद हिस्सा है किताब का उसके ऊपर तो हम ईमान लाते, कहते हम इसको मानते हैं और बाज का कुफर करते हैं, बाज का इनकार करते हैं, क्या कोई मुसलमान भी इनकार करता है किताब का, नहीं कोई भी नहीं मुसलमान इनकार करता, तो फिर यहां पे क्यों कहा गया कुफर करते हैं, क्या यहूदी कुफर करते थे अपनी तौरात का, नहीं वो तो यहूदी रह ही नहीं सकते थे अगर वो कुफर करते, कभी नहीं उन्होंने कहा हम तौरात के इस हिस्से को नहीं मानते, फिर यहां पे क्यों कहा गया कुफर करते हैं, हाँ कुफर का मतलब है अहकामात का इनकार करना, वो जुबान से नहीं कहते थे कि हम इनकार करते हैं हम नहीं मानते, नहीं बस टोटली उसको इग्नोर करते, टोटली इग्नोर करते, अमल ही नहीं करते थे, ऐसे जैसे एग्जिस्ट ही नहीं करते ये हमारे तौरात, ऐसे उनसे यानी बिल्कुल ही ऐसे नजरें फेर लें, जहां पे तो अपना फायदा नजर आए, जहां पे तो इजी लगे, जहां पे तो कन्वीनियंस हो, वो उस हिस्से को तो ले लिया, और कहा दिखा कुरान में लिखा हुआ है ना, देखें ये, जैसे मुझे एक दफा किसी ने कहा बच्चियां मेरे पास पढ़ने के लिए आती, वैसे वो अपनी बच्चियों को मना करते थे कि हिजाब नहीं लो, ये नहीं लो, तो ये नहीं करो, लेकिन जब उनकी बच्चियों ने उनके सामने जुबान दराजी की तो उन्होंने मेरे साथ फौरन शिकायत की कि देखें आप इनको बताएं कि अल्लाह का हुक्म ये है कि माँ बाप की फरमा बरदारी की जाए और उनके आगे जुबान ना चलाए। तो मैंने सोचा ये इनको ये हुक्म इसलिए याद आया क्योंकि ये इनके अपने फायदे में जाता था, लेकिन जब बच्ची ने हिजाब लिया तो अल्लाह का ही वो भी तो हुक्म था, उसको वो मना कर रहे हैं। तो हम पिक एंड चूज करते हैं, हमारा काम क्या है, किताब के जो हिस्से हमें पसंद है उनको तो पिक कर लिया अपने, उनको तो बड़ी खुशी से लेंगे, और जो हमें लगता है, जो हम ना पसंद तो नहीं कह सकते मगर जो हमें लगता है कि हमारे लिए कन्वीनियंट नहीं है या इजी नहीं है या आज के जमाने में ये हमें आउटडेट लोग समझेंगे इनकी वजह से, उनको छोड़ दो। जिनको हमें लगता है ये हुक्म आज अगर हमने मान लिया ना तो जमाने में पीछे रह जाएंगे, तो इसी को तो इनकार कहते हैं। हम मुंह से चाहे बोले चाहे नहीं बोले, ये इनकार ही है कि जब हम किताब के बाज अहकाम को हम अपने लिए ऐसे बना लें कि जैसे वो एग्जिस्ट ही नहीं करते। आज हम कौन से दीन के अहकाम को करने का शौक रखते हैं बताएं, खुद बताएं, जिसमें कोई रौनक मेला है, जिसमें कोई मजा है, जिसमें कोई फन हो जाए, जिसमें कोई कुछ हो जाए, फौरन कहते हैं इस्लाम में भी तो ये है ना, या जिसमें हमारा फायदा हो रहा, इस्लाम में ये है ना, हमारा तो इस्लाम भी ये कहता है ना। आप देखें बड़ा से बड़ा दुनियादार भी होगा ना वो जो कुछ ही दीन की अलग बे तक नहीं वो जानता ना, फॉलो करता ना, नमाज पढ़ता ना, वो भी जब अपने फायदे की बात आती है ना तो आप बताएं ना हमारा इस्लाम भी तो ये कहता है ना, नहीं ये तो हमारा इस्लाम भी फिर कहता है, देखें ये तो इस्लाम में भी, वो बाकी सारा टाइम तुम्हें इस्लाम कभी नहीं याद आता, बाकी सारी जिंदगी उठा के देख लो तो हर जगह इस्लाम ही के अहकाम को तोड़ा जा रहा, इस्लाम ही का मजाक उड़ाया जा रहा, इस्लाम ही के अहकाम की धज्जियां बखेरी जा रही, उस वक्त नहीं तुम्हें इस्लाम याद आता, उस वक्त तुम कभी नहीं कहता इस्लाम भी ये कहता, हमारा इस्लाम भी नहीं कहता, तब बहुत इस्लाम के ठेकेदार बन जाते यहां पर अपनी फायदा हो, तो वो भी पढ़ते तो सारा ही थे मगर ईमान लाना, किताब को पढ़ने से ईमान लाना नहीं हो जाता कि हम कहें कि हम सारी सारा कुरान पढ़ते हैं हमारा सारे पे ईमान है, नहीं, जितना जितना आप उस पर अमल करते हैं वो ईमान लाना है, बाकी तो सिर्फ आप जुबानी कलामी बातें कर रहे हैं वो तो इनकार करना है। कैसे हो सकता है हम किसी चीज को माने भी और कहें भी कि जो है ना हमने नहीं अब इसके ऊपर अमल करना, कैसे हो सकता है, जब मान जाता है इंसान तो कहता है नहीं ठीक है अगर ये बात सही है तो फिर जाहिर है उसके ऊपर अमल करता है। तो अमल में वो उसको नहीं मानते थे, अमली तौर पे कुफर करते थे, इसको अमली कुफर क्या है कह सकते हैं आप, और इसी को यहाँ पे तकफूरुना विवाद कहा गया, और आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जिसने कुरान की हराम की भी चीजों को अपने लिए हलाल कर लिया उसका कुरान पे ईमान नहीं है। कुरान की कोई चीज है जो अल्लाह ताला ने फरमा दी ये नहीं करना, अब आपने अगर अपने ऊपर कह दिया ना कि नहीं मैं तो करूंगी, क्योंकि देखें इसके बगैर आजकल कहाँ जॉब मिलेगी, इसके बगैर कहाँ गुजारा होगा, इसके बगैर तो देखें तो जिंदगी कितनी मुश्किल हो जाएगी, तो ये समझ लें आपने कुरान पे साथ कुफर कर लिया। रब्बी ना ये जुमला कहते हुए भी ना डर लगता है कि अल्लाह आज हम देखें एक बात जहन में रखिएगा, ये उनकी बात नहीं हो रही, कुछ तो हमारे मुसलमान ऐसे हैं ना जो कि बिल्कुल उनको तो कुछ पता ही नहीं है, कोई शरीयत कुछ अलग बे नहीं पता, ना नमाज के होश, ना रोजे की खबर, ना कोई अल्लाह तौबा, ना कुछ अल्लाह का जिक्र, उनका तो बिल्कुल ही हाल गया गुजरा है ना, ये उनकी बात नहीं हो रही है, ये उनकी बात हो रही है जो अपने आप को शरीयत के बड़े अमल करने वाले समझते हैं, जो खुद को बड़ा दीनदार समझते हैं, इसीलिए तो वो ईमान रखते हैं ना बाज हिस्से पे किताब के, अमल भी करते हैं, ऐसा नहीं है कि बिल्कुल ही उन्होंने कह दिया कि हम तो बिल्कुल सेकुलर हो गए, हम तो बिल्कुल ही दीन से निकले हुए हो गए, हमें कोई नहीं, ये दीनदार है ही ना, अब तो उम्मीन ना भी बात कर, तुम ईमान लाते हो बाज किताब के पास हिस्से पे, यानी कुछ पे अमल करते भी हैं, पूरे निकल नहीं गए वे, बल्कि अमल भी करते हैं, मगर कैसा अमल है? पिक एंड चूज, पिक एंड चूज, पिक एंड, यहाँ से ले लियो, यहाँ से ले लियो, ये कर लिया, ये कर लिया, ये छोड़ दो, ये छोड़ दो, ये अगला ये कर लो, हाँ ये आसान है, ये कर लो, अच्छा ये छोड़ दो, पिक एंड चूज करते हैं। और 99% मुसलमान क्या इसी में शामिल नहीं है? डर इस बात से लग रहा है कि जो बिल्कुल सब कुछ ही छोड़ चुके हैं उनकी तो बात ही अलग है ना। ये तो वो हैं जो अपने आप को दीनदार कहलाते हैं, क्योंकि वो नमाज पढ़ते होंगे, वो रोजा रखते होंगे, या जो ईमान रखते हैं, बाज के खिलाफ बाज बाज चीजों को करते भी हैं, और कहते हैं हम देखें अमल तो कर रहे हैं ना, ये देखें हम ये भी करते हैं, ये भी करते हैं, ये भी करते हैं। जैसे बाज लोग नमाज रोजे में बहुत पाबंद है, बहुत पाबंद है, कुरान भी सुबह उठ के बड़े शौक से पढ़ते, लेकिन बाकी जिंदगी में क्या करते हैं? इसमें इस्लाम का क्या ताल्लुक? ये तो हमें अपनी मर्जी से गुजारनी है, हम जिसको अच्छा समझेंगे उसको करेंगे, जिसको नहीं अच्छा समझेंगे, आउटडेटेड समझेंगे उसको नहीं करेंगे ना। तो आप देख लें, ऐसे लोगों की अक्सरियत है हमारे अंदर, हम भी उन्हीं में से, हमारा जो दिल चाहता है हम करते हैं, जो दिल चाहता छोड़ो। अल्लाह ताला हमें माफ कर दे। अल्लाह ताला ने तो फरमाया ना कि उदखुलू फिस्सिल्मी काफा, इस्लाम में पूरे के पूरे दाखिल हो जाए, आधे आधे नहीं आ सकते, आधे नहीं, अगर आधे आओगे याद रखना तो क्या होगा? फरमा जजाओ मैं यफालू दाले का मैं लखिजुन फिर हयात दुनिया, जो तुम में से ऐसा करेगा याद रखो उसकी उसकी सजा ये रुसवाई है दुनिया की जिंदगी की, जिल्लत है, शेम है उनके लिए दुनिया की जिंदगी की, ह्यूमिलिएशन है। हालांकि ये करते हैं बाज हिस्से की किताबें, ये देखिए मैं बार बार एक बात कह रही हूं, मत ये सोचेंगे ये तो उनकी बात हो रही है, वो तो छोड़ के रहे बैठे हैं, उनको तो कोई दीन का पता ही नहीं है, वो तो ऐसे करती हैं, वो तो फलाने करती हैं, उनकी नहीं बात हो रही, ये वो है जो बाज हिस्से पे अमल करते हैं, उनके लिए है रुसवाई दुनिया की, इसलिए कि एक तो वो है ना जो काफिर है, जो कुछ भी नहीं करता, कहता मैंने मानना ही नहीं, एक वो है जो कहता मैं मानती हूँ, मैं मानती हूँ, मैं करती भी हूँ, करती हूँ, कर रही हूँ, कर रही हूँ, और मैं सारी सब चीजें मानती हूँ, फिर भी उसके बाद उसके अंदर इतनी जुर्रत हो कि वो जो दिल चाहे करे और जहां पे दिल चाहे छोड़े, जहां पे दिल चाहे अमल करे और जिस हुक्म को दिल चाहे तोड़े, तो अल्लाह ताला को उसके ऊपर ज्यादा गुस्सा आता है, कि उसके लिए रुसवाई है, रुसवाई है। आज देखें मुसलमानों का दुनिया में जो हाल है ना इज्तमाही तौर पे, वो क्या हाल हुआ पड़ा है, वो यही हाल नहीं है क्या कि दुनिया में आज मुसलमान मुस्लिम पॉपुलेशन क्रिश्चियनिटी के बाद सबसे बड़ी दुनिया में पॉपुलेशन जो है ना मुसलमानों की है, हर फिफ्थ पर्सन मुस्लिम है, तब भी ये हाल है कि देखें अल्लाह माफ करे कि आज बाज लोग अपने आप को मुसलमान कहलाने में शर्म महसूस करते, आज मुसलमान ममालिक अमीर तरीन ममालिक की फहरिस्त में शामिल है, लेकिन आज भी लोग दूसरों के आगे, गैर मुस्लिमों के आगे हाथ उठाते हैं, हाथ हाथ फैलाते हैं। आज ये हाल है कि मुसलमान है, अपने आप को मुसलमान कहलाते हैं, लेकिन दुनिया जहान में जलील है, किसी जगह देख लो मुसलमान का नाम बदनाम है, कोई इसके ऊपर ट्रस्ट नहीं करना चाहता, कोई इसको अच्छा नहीं समझता, कहीं टेररिस्ट कहते हैं, कहीं एक्सट्रीमिस्ट कहते हैं, कहीं फनेटिक कहते हैं, कहीं फलां कहते हैं, कितना कुछ कहते हैं। सोचें जिनके पास तो इतनी तेल के जखायर जिनके पास हैं, और जिनका ये हाल है कि जो कहते हैं कि हम ही हैं जो हक पे हैं, हमारा दीन है जो हक वाला दीन है, उसके बाद ये हाल है कि उनकी रुसवाई है सारी दुनिया में, उनकी तो रुसवाई नहीं होनी चाहिए थी, इनको तो सबसे बुलंद और मुअज्जज होना चाहिए था, लेकिन क्यों आज ये रुसवा है ये अल्लाह ताला ने बता दिया, वजह बता दी, फमा जजाओ मन यफअलु ज़ालिका, जो करता है ये क्या, ये तो उमिनूना बिबाद किताबी का तक होना बिबाद, जो ये करता है कि किताब के बाज हिस्से पर ईमान रखता है और बाज को छोड़ देता है, उसका ये हाल। इसीलिए वो शेर है ना, वो जमाने में मुअज्जज थे मुसलमान होकर और तुम ख्वार हुए तारिके कुरआन होकर, वो जो हमारे असलाफ थे ना वो ऑनरेबल दुनिया में किस लिए थे, मुसलमान होने की वजह से, और तुम ख्वार हो जलील हो दुनिया में किस लिए, तारिके कुरआन, कुरान को छोड़ने वाले हो गए इसीलिए तुम जलील हुए, उनका भी यही प्रॉब्लम था और आज भी यही प्रॉब्लम, हर तबके में देख लो, एक कोई ना कोई एक गुनाह कबीरा है जो हमने अपने पर हलाल किया है, चाहे वो सूद की फॉर्म में हो, चाहे वो रिश्वत की फॉर्म में हो, चाहे वो किसी भी और फॉर्म में हो, चाहे वो हराम कमाइयों की फॉर्म में हो, चाहे वो हराम जिंदगी बसर करने की फॉर्म में हो, चाहे वो झूठ और गिबत की फॉर्म में हो, चाहे वो और किसी तरह की भी फॉर्म में हो, लेकिन हम कहीं ना कहीं कोई एक गुनाह कबीरा है जो हमने अपने लिए हलाल किया है। और यौम अल-क़ियामत युरद्दूना इला अशद्दिल अज़ाब, और सिर्फ यहाँ पे ही नहीं बात खत्म हो जाएगी, क़यामत के दिन वो लौटाए जाएंगे शदीद तरीन अजाब की तरफ, यानी अजाब से बाहर निकलने की कोशिश करेंगे फिर उसमें लौटा दिए जाएंगे, फिर निकलने की कोशिश करेंगे फिर लौटा दिए जाएंगे। और दूसरा माना ये भी हो सकता है कि दुनिया में भी देखो रसवाई थी, वहां पे भी जाके आसमान से गिरे खजूर में अटके वाली बात है, वहां पे भी रसवाई, दुनिया में भी जलील होते गए, अब सोचो क़यामत के दिन तो हमें बड़ा ऑनर मिलेगा, वहां पे भी जाके शदीद अजाब, क्यों? तुमने काम किया है, तुमने कौन सा राइट है कि तुम पिक एंड चूज करो अल्लाह की किताब में, मानना है तो सारी को मानो, टेक इट और लीव इट, ऐसे मानो कि सारी जिंदगी के ऊपर ये किताब लागू हो। अब हम भी अपने आप से सवाल करें कि क्या मैं कुरान के सारे अहकाम को मानती हूं या कुछ को नहीं मानती, वो कौन कौन सी बातें हैं कि जो मुझे पता है अल्लाह का हुक्म है फिर भी मैं नहीं मानती, फिर भी मैं छोड़ देती हूँ, कुरान को बदल देते हैं और खुद नहीं बदलना चाहते ना, खुद चाहते हैं कि मैं वही जिंदगी गुजारूं, कुरान बदल जाए, इसकी कोई इंटरप्रिटेशन हो जाए, तो याद रखो वो अल्लाह बेगाफिल अम्मा तअमलून, अल्लाह उससे गाफिल नहीं है जो तुम अमल करते हो, तुम्हारे जो लबाते हैं नकाबे हैं और अबाए हैं और जो तुम्हारे अल्लाह तोबा और इस्तगफार करने की और झुरझुरियां लेना और हमें अल्लाह से बड़ा डर लगता है, और ये जो तुम्हारी दाढ़ियां हैं और जो तुम्हारी शलवारें मर्दों की जो टखनों से ऊपर हैं, इनसे अल्लाह धोखा नहीं खाता, याद रखना, और जो तुम्हारे ये जुबानी दावे हैं ना, और यहाँ पे क्लासें ले लेना, वहां पे क्लासें ले लेना, इधर पढ़ा देना, मैंने अल्लाह दिल देखता है, वो धोखा नहीं खाता, ये इंसानों को धोखा दे सकते हो कि वो कहें हाय बड़ी दीनदार बड़ी नेक बड़ी ऐसी, ये दुनिया वालों को तुम चकमा दे सकते हो, अल्लाह गाफिल नहीं है, अल्लाह गाफिल नहीं है, याद रखना। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अल्लाह जुल्म को जालिम को मोहलत देता है मगर जब पकड़ता है तो फिर छोड़ता नहीं, यानी मोहलत अल्लाह की तरफ से आती है, तुम समझ लो अल्लाह को पता ही नहीं चला कि मैं जो मर्जी मतलब ऊपर ऊपर से कुछ दिखाऊं और अंदर से कुछ और बनी रहूं और बाज किताब के हिस्से को मानूं और बाज को गोल कर जाऊं, अल्लाह तो तुम्हें पहुंच कर रहा, अनवेयर ना समझो उसको, अल्लाह अकबर, न जाओ उसके तहम्मुल पर कि बेडब है गिरफ्त उसकी, डर उसकी देर गिरी से कि साथ है इंतकाम उसका, उसके तहम्मुल पे ना जाए कि वो उसका तहम्मुल आप देख के ये सोचेंगे पता नहीं हमें छुट्टी मिल गई है, नहीं, वो देर करता है लेकिन अंधेर नहीं है वहां पे, उसका इंतकाम जो होता है ना फिर बड़ा सख्त होता है। उलाइक अल्लज़ीन अश्तरौल हयात अद्दुनिया बिल आखिरा, यही लोग हैं जिन्होंने दुनिया की जिंदगी को खरीद लिया आखरत के बदले में। मैंने आपको उस वक्त कहा था इश्तरा का हम मतलब देखेंगे, देखें पहले जमाने में क्या होता था, बार्टर सिस्टम होता था, पैसे तो होते नहीं थे, करेंसी नहीं होती थी, एक चीज लेते थे और दूसरी लेते थे, मसलन किसी ने कपड़ा बुनाया तो वो कपड़ा दे देगा और दूसरे से गंदम ले लेगा, किसी के ने जूता सिया तो वो जूता दे देगा और दूसरे के सर से कोई तीर कमान ले लेगा, तो ये खरीदो फरोख्त इस तरह हुआ करते थे। यहाँ पे एक चीज लेंगे और एक चीज देंगे, इन्होंने क्या किया, इन्होंने दुनिया की जिंदगी ले ली है और आखरत को दे दिया, और जिसने अपनी आखरत ही दे दी उसका आखरत में जाके कुछ मिलेगा नहीं, उसने तो बेच दी है आखरत, बेच दी, वो तो हमारी रही नहीं, अब आखरत कुछ नहीं रही हमारी, क्योंकि हमने तो दुनिया के फायदों को तरजीह नहीं ना, यहाँ पे ना नुकसान हो जाए, इसीलिए तो तकफुरुना भी बात करते हैं ना, यहाँ पे मुझे किसी की बातें ना सुननी पड़े, यहाँ पे मुझे किसी की नजरों में ना गिरना पड़े, यहाँ पे मैं जज जाऊं लोगों के सामने, लोग मुझे पसंद करें, लोगों में मैं अपडेटेड रहूं, लोगों में मैं ये रहूं, लोगों में मैं ऊंची रहूं, लोगों के मतलब की मैं बात करूं, लोगों की हाँ में हाँ मिलाऊं, बस ये सारे मुझे फायदे मिल जाएं, मेरी जॉब भी चले, मेरे ये भी चले, दुनिया के फायदे भी मैं समेटूं, उसके लिए भले जाए आखरत जाए तो जाए, मुझे क्या, तो ठीक है फिर दुनिया ले लो और आखरत बेच लो।
اللہ تعالیٰ نے سورہ توبہ میں فرمایا نا، کیا تم آخرت کی نعمتوں کو چھوڑ کے دنیا کی زندگی پر خوش ہو کے بیٹھ گئے؟ دنیا کی زندگی تو آخرت کے مقابلے میں بہت ہی کم، دنیا کی زندگی کے فائدے تو آخرت کے مقابلے میں بہت ہی کم ہے، دنیا کی زندگی ہی کم ہے تو اس کے فائدے تو کم ہوں گے ہی نا. اسی لیے آپ صلی اللہ علیہ وسلم کی ایک دعا ہے نا، بڑی پیاری دعا ہے، اللہم اقسم لنا، وہ والی جو دعا ہے اس کے اندر آتا ہے اللہم لا تجعل الدنیا اکبر همنا، اے اللہ اس دنیا کو ہی میرا سب سے بڑا غم نہ بنا دینا، اس دنیا کو میری سب سے بڑی فکر نہ بنا دینا کہ میں اسی کے پیچھے گھلتی رہوں، سارا وقت میری پریشانی بس یہ دنیا ہی رہے، کہ بس میں اس کے پیچھے ہی مری چلی جا رہی ہوں اور اسی کے پیچھے پاگل ہوں چلی جا رہی ہوں اور اس کے پیچھے میری فکریں ختم ہی نہیں ہو کے دے رہی، اللہ اس کو میرا سب سے بڑا غم نہ بنا دے. اللہ اکبر، انسان یہ بیچتا اور خریدتا کیسے ہے، کیسے یہ سودا ہوتا ہے جب دنیا کے فائدے کی خاطر آپ اپنی آخرت کو گیو اپ کر دیتے ہیں، اللہ کے حکم کو چھوڑ دیتے ہیں، میرا دنیا کا کوئی فائدہ چلا نہ جائے مجھ سے، مجھے کہیں دنیا کا نقصان نہ ہو جائے، اس کے ڈر سے میں تکفر ہونا بھی بات کرتی. اللہ بھلے آخرت چلی جائے دنیا نہ جائے، تو ایسوں کے لیے فلا یخفف عنہم العذاب، ایسوں کے لیے عذاب نہیں ہلکا کیا جائے گا، ولا هم ينصرون، اور نہ وہ مدد دیے جائیں گے. دنیا میں تو آگ جو لگی ہوتی ہے کبھی نہ کبھی کم ہو جاتی ہے اس کی حدت، مگر یہ تو عذاب کم نہیں ہوگا، سخت سے سخت ہوتا جائے گا اور مدد بھی نہیں آئے گی کہیں سے. تو اللہ سے دعا کرے اللہ ہمیں پورے دین پہ چلا دے، نہ یہ آدھے آدھے پہ جو ہم چل رہے ہیں نا، جو اپنی مرضی کا کرتے ہیں اور مرضی نہیں ہوتی تو چھوڑ دیتے ہیں، اللہ ہمیں ان میں نہ شامل کرنا، اللہ ہمیں دنیا کی رسوائی سے اور آخرت کے عذابوں سے بچا لینا. بہت ہی سخت شدید آیت ہے اور چونکہ ہمارے اوپر پوری طرح فٹ ہوتی ہے، اس لیے بہت زیادہ اس آئینے میں خود کو دیکھنے کی ضرورت ہے، کہاں کہاں کمیاں ہو رہی ہیں، کہاں کہاں کفر کر رہی ہوں اور کہاں ایمان رکھتی ہوں، کہ کون سی چیزوں کو لیتی ہوں، کون سی کو چھوڑتی ہوں. آپ قرآن پڑھتے جا رہے ہیں نا، دیکھ لیں کہ میرے کیا کیا رویے ہیں، کون سی چیزوں کو میں سوچتی ہوں کہ میں نے سنا ہے، میں نے سن لیا ہے، سمے نہ واتا ہے نہ، کون سی پہ کرتی ہوں اور کون سی پہ کہتے ہیں سمے نہ واسا ہی نہ، خود ہی دل میں پروگرام بنا لیتی ہوں کہ میں نے سن تو لیا نا، میں نے ماننا نہیں ہے، پہلے سے ہی میں ٹھان لیتی ہوں اچھا یہ والا لیکچر ہے نا، یہ والی اب باتیں آ رہی ہیں نا، یہ والی آیتیں آ رہی ہیں، ٹھیک ہے میں سن لوں گی، لیکن میں نے ماننا نہیں ہے، کن پہ میں نے پہلے سے ہی نیت کی تھی. دعا کریں، دعا کریں، ہم سب دعا کریں اپنے لیے، لا ہم سب کو پوری کی پوری کتاب پہ چلنے والا بنا دے. سبحانک اللہم وبحمدک، نشہد ان لا الہ الا انت، نستغفرک ونتوب الیک.
وَإِذْ أَخَذْنَا مِيثَاقَ بَنِي إِسْرَائِيلَ لَا تَعْبُدُونَ إِلَّا اللَّهَ وَبِالْوَالِدَيْنِ إِحْسَانًا وَذِي الْقُرْبَى وَالْيَتَامَى وَالْمَسَاكِينِ وَقُولُوا لِلنَّاسِ حُسْنًا وَأَقِيمُوا الصَّلَاةَ وَآتُوا الزَّكَاةَ ثُمَّ تَوَلَّيْتُمْ إِلَّا قَلِيلًا مِنْكُمْ وَأَنْتُمْ مُعْرِضُونَ. وَإِذْ أَخَذْنَا مِيثَاقَكُمْ لَا تَسْفِكُونَ دِمَاءَكُمْ وَلَا تُخْرِجُونَ أَنفُسَكُمْ مِنْ دِيَارِكُمْ ثُمَّ أَقْرَرْتُمْ وَأَنْتُمْ تَشْهَدُونَ ثُمَّ أَنْتُمْ هَؤُلَاءِ تَقْتُلُونَ أَنفُسَكُمْ وَتُخْرِجُونَ فَرِيقًا مِنْكُمْ مِنْ دِيَارِهِمْ تَظَاهَرُونَ عَلَيْهِمْ بِالْإِثْمِ وَالْعُدْوَانِ وَإِنْ يَأْتُوكُمْ أُسَارَى تُفَادُوهُمْ وَهُوَ مُحَرَّمٌ عَلَيْكُمْ إِخْرَاجُهُمْ أَفَتُؤْمِنُونَ بِبَعْضِ الْكِتَابِ وَتَكْفُرُونَ بِبَعْضٍ فما جزاء من يفعل ذلك منكم إلا خزي في الحياة الدنيا ويوم القيامة يردون إلى أشد العذاب وما الله بغافل عما تعملون أولئك الذين اشتروا الحياة الدنيا بالآخرة فلا يخفف عنهم العذاب ولا هم ينصرون